मत्तीले लेखेको सुसमाचार अध्याय एक। दाऊदका पुत्र अब्राहमका पुत्र यशु ख्रिष्टको वंशावलीको पुस्तक। अब्राहम इसाहकका पिता थिए, र इसाहक याकुबका पिता थिए, र याकुब यहुदा र तिनका दाजुभाइहरूका पिता थिए। यहुदा तामारद्वारा फारेस र जाहेरका पिता थिए। फारेस हेस्रोनका पिता र हेस्रोन आरामका पिता थिए। आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहसोनका पिता, र नहसोन सलमोनका पिता थिए। सलमोन राहाबद्वारा बोअजका पिता, बोअज रुथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए। यिशै दाऊद राजाका पिता थिए। दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता थिए। आसा यहोसापातका पिता, यहोसापात यहोरामका पिता, र यहोराम उज्जियाहका पिता थिए। उज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाका पिता थिए। हिजकिया मनस्सेका पिता, मनस्से अमोनका पिता, अमोन योशियाहका पिता थिए। बेबिलोनमा निर्वासनको समयमा योशियाह यकोनियास र तिनका दाजुभाइहरूका पिता भए, र बेबिलोनमा निर्वासनपछि यकोनियास साल्तियलका पिता भए। साल्तियल यरुबाबेलका पूर्वज थिए। यरुबाबेल अबियुदका पिता, अबियुद एल्याकिमका पिता, र एल्याकिम आजोरका पिता थिए। आजोर सादोकका पिता, सादोक आखिमका पिता, र आखिम एलियुदका पिता थिए। एलियुद एलाजारका पिता, एलाजार मत्तानका पिता, र मत्तान याकुबका पिता थिए। याकुब तिनै मरियमका पति योसेफका पिता थिए, जसबाट येशु जन्मनुभयो, जसलाई ख्रिष्ट भनिन्छ। अब्राहमदेखि दाउदसम्म जम्मा पुस्ता 14 पुस्ता। दाउददेखि बेबिलोनको निर्वासनसम्म 14 पुस्ता, र बेबिलोनको निर्वासनदेखि येशु ख्रिष्टसम्म 14 पुस्ता थिए। येशु ख्रिष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको योसेफसँग विवाहको निम्ति मगनी भएको थियो, तर उनीहरूको सहवास हुनुभन्दा अगाडि तिनी पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा हुन आयो। तिनका पति योसेफ धर्मी मानिस थिए, र उनले तिनलाई सबैका सामु शर्ममा पार्न चाहेनन्। यसैले उनले गोप्य प्रकारले तिनीसँगको मगनीलाई रद्द गर्ने निर्णय गरे। जसै उनले यी कुराहरूको बारेमा विचार गरे, सपनामा परमप्रभुका एकजना स्वर्गदूत उनको सामु देखा परे र यसो भने, हे दाऊदका पुत्र योसेफ, मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार्न नडराओ, किनकि जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको हो। तिनले एकजना पुत्र जन्माउने छिन्, र तिमीले उहाँको नाउँ येशु राख्नेछौ, किनकि उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ। अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको यस्तो भनाई पूरा हुनलाई यी सबै भए। हेर, कन्या गर्भवती हुनेछिन् र एकजना पुत्र जन्माउने छिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्नेछन्, जसको अर्थ हुन्छ परमेश्वर हामीसँग। योसेफ निन्द्राबाट बिउझे, र उनले परमप्रभुका दूतले आज्ञा गरे अनुसार गरे, र उनले तिनलाई उनकी पत्नीको रूपमा स्वीकारे। तर तिनले पुत्रलाई जन्म नदिएसम्म उनले तिनीसँग शारीरिक सम्बन्ध राखेनन्, र उनले उहाँको नाउँ येशु राखे। मत्ती अध्याय दुई। यहुदियाको बेथलेहेममा राजा हेरोदको समयमा येशुको जन्म भएपछि पूर्वबाट ज्ञानी मानिसहरू यरुसलेममा आएर यसो भन्न लागे, यहुदीहरूका राजा भई जन्मनुभएका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत गर्न आएका छौं। जब हेरोद राजाले यो सुने, उनी र उनीसँगै सारा यरुसलेम बेचैन भए। हेरोदले सबै मुख्य पूजाहारी र मानिसहरूका शास्त्रीहरूलाई भेला गराए, र उनले तिनीहरूलाई सोधे, जन्मने भनिएका ख्रिष्ट कहाँ छन्? तिनीहरूले उनलाई भने, यहुदियाको बेथलेहेममा, किनकि अगमवक्ताद्वारा यस्तै लेखिएको थियो, र यहुदाको देशमा। ए बेथलेहेम, यहुदाका शासकहरूभन्दा त कुनै कम छैनस्, किनकि तँबाट एकजना शासक आउनुहुनेछ, जसले मेरा मानिस इसरायलको हेरचाह गर्नुहुनेछ। त्यसपछि ठिक कुन समयमा तारा देखा परेको थियो भनी सोध्न हेरोदले गुप्त रूपमा ती ज्ञानी मानिसहरूलाई बोलाए। उनले तिनीहरूलाई यसो भन्दै बेथलेहेम पठाए, जाओ र राम्रोसँग त्यस बालकलाई खोज, जब उनलाई भेट्टाउनेछौ मलाई खबर गर, ताकि म पनि गएर उनलाई दण्डवत गर्न सकु। तिनीहरूले राजाले भनेका कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे, अनि तिनीहरूले पूर्वमा देखेका तारा तिनीहरूका अघिअघि गए र सानो बालक भएको ठाउँमा आइपुग्दा त्यो तारा त्यही ठाउँमाथि रोकियो। जब तिनीहरूले त्यो तारा देखे तिनीहरू हर्षले अति आनन्दित भए। तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे। तिनीहरूले दण्डवत गरे र उहाँको आराधना गरे। तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मुर्रका उपहारहरू चढाए। परमेश्वरले तिनीहरूलाई हेरोद कहाँ फर्की नजानु भनी सपनामा चेतावनी दिनुभयो। त्यसैले तिनीहरू अर्कै बाटो भएर आआफ्नै देशमा गए। तिनीहरू गइसकेपछि परमप्रभुका एउटा दूत योसेफ कहाँ सपनामा देखा परे र भने, उठ, सानो बालक र उहाँकी आमालाई लिएर मिश्र देशमा भागेर जाओ। मैले नभनेसम्म त्यहीँ बस, किनकि हेरोदले सानो बालकलाई मार्न उहाँलाई खोज्नेछ। त्यो रात योसेफ उठे र सानो बालक र उहाँकी आमालाई लिए अनि मिश्र देशतर्फ प्रस्थान गरे। हेरोदको मृत्यु नभएसम्म उनी त्यहीँ बसे। अगमवक्ताद्वारा परमप्रभुले भन्नुभएको कुरा यसरी पूरा भयो, मैले आफ्ना पुत्रलाई मिश्र देशबाट बोलाएको छु। त्यसपछि जब हेरोदले आफू ती ज्ञानी मानिसहरूबाट छलिएको कुरा थाहा पाए उनी औधी रिसाए। ती ज्ञानी मानिसहरूबाट उनले निर्धारण गरेका समय अनुसार त्यस क्षेत्रका 2 वर्ष पुगेका र त्योभन्दा मुनिका बालकहरूलाई र बेथलेहेमका सबै पुरुष बालकलाई मानिसहरू पठाएर मार्न लगाए। यसरी यर्मिया अगमवक्ताद्वारा जे भनिएको थियो त्यो पूरा भयो। रामामा एउटा आवाज सुनियो, रोदन र ठूलो बिलाप। बालकहरूका निम्ति राहेलको रोदन र सान्त्वना तिनले इन्कार गरिन्, किनकि तिनका बालकहरू अब रहेनन्। जब हेरोद मरे, हेर, परमप्रभुका एकजना दूत मिश्रमा योसेफ कहाँ सपनामा देखा परे अनि उनलाई भने, उठ अनि बालक र उहाँकी आमालाई लिएर इसरायल देशमा जाओ, किनकि जसले बालकलाई मार्न चाहेका थिए तिनीहरू मरिसकेका छन्। योसेफ उठे अनि बालक र उहाँकी आमालाई लिएर इसरायल देशमा आए। तर जब यहुदियामा आफ्ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले शासन गरिरहेका उनले सुने, उनी त्यहाँ जान डराए। परमप्रभुले सपनामा चेतावनी दिनुभएपछि उनी गालिलको क्षेत्रतिर लागे र नासरत भनिने सहरमा गएर बसे। उहाँलाई नासरी भनिनेछ भनेर अगमवक्ताहरूद्वारा बोलिएको वचन यसरी पूरा भयो। मत्ती अध्याय 3। ती दिनमा बप्तिस्मा दिने युहन्ना यहुदियाको उजाड स्थानमा यसो भनेर प्रचार गर्दै आए, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिकै छ। किनभने यी मानिस तिनै हुन् जसको बारेमा यसैया अगमवक्ताद्वारा यसो भनिएको थियो, उजाड स्थानमा एकजना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ। अब युहन्नाले ऊँटको रौँका वस्त्र र कम्मरको वरिपरि छालाको पेटी लगाउँथे। उनका खानेकुरा सलह र वनमह थिए। त्यसपछि यरुसलेम, सारा यहुदिया र यर्दन नदी वरपरका सबै क्षेत्रका मानिसहरू उनी कहाँ आए। तिनीहरूले आआफ्ना पाप स्वीकार गर्दै यर्दन नदीमा बप्तिस्मा लिए। तर जब तिनले धेरै फरिसीहरू र सदुकीहरू बप्तिस्माको निम्ति तिनी कहाँ आएको देखे, तब तिनले तिनीहरूलाई भने, विषालु सर्पका सन्तान हो, आउन लागेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो? पश्चातापको निम्ति सुहाउँदो फल फलाओ र आफ्नै बीचमा यस्तो विचार नगर। अब्राहम नै हाम्रा पिता हुन्, किनकि म तिमीहरूलाई यो भन्दछु कि अब्राहमका निम्ति परमेश्वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्न गराउन सक्नुहुन्छ। रुखहरूको फेदमा बञ्चरो अघि नै परिसकेको छ, यसकारण असल फल नफलाउने हरेक रुख काटी ढालिनेछ र आगोमा फ्याँकिनेछ। म तिमीहरूलाई पश्चातापको निम्ति पानीले बप्तिस्मा दिन्छु, तर म पछि आउनुहुने चाहिँ मभन्दा शक्तिशाली हुनुहुन्छ र म उहाँका चप्पलहरू बोक्न पनि योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। उहाँको खलालाई राम्ररी सफा गर्न र धनसारमा उहाँको गहुँ थुपार्न उहाँको निफन्ने नाङ्लो उहाँको हातमा छ, तर उहाँले भूसलाई चाहिँ कहिले निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ। त्यसपछि युहन्नाबाट बप्तिस्मा लिनको निम्ति येशु गालिलबाट यर्दन नदीमा आउनुभयो। तर युहन्नाले यसो भन्दै उहाँलाई रोक्न खोजिरहे, मैले पो तपाईँबाट बप्तिस्मा लिनुपर्नेमा कि तपाईँ चाहिँ म कहाँ आउनुहुन्छ? येशुले जवाब दिँदै तिनलाई यसो भन्नुभयो, अहिलेलाई यस्तै हुन देऊ, किनकि सबै धार्मिकता पूरा गर्नु हाम्रो निम्ति उपयुक्त छ। तब युहन्नाले उहाँलाई बप्तिस्मा लिन दिए। उहाँको बप्तिस्मा भइसकेपछि येशु तुरुन्तै पानीबाट बाहिर निस्केर आउनुभयो र हेर, उहाँको निम्ति स्वर्ग उघारियो। उहाँले परमेश्वरका आत्मा ढुकुर जस्तै गरी तल झर्दै आफूमाथि आइरहनु भएको देख्नुभयो। हेर, स्वर्गबाट यसो भन्ने एउटा आवाज आयो, यिनी मेरा अति प्रिय पुत्र हुन्, म यिनीसँग अत्यन्त प्रसन्न छु। मत्ती अध्याय चार। त्यसपछि दुष्टबाट परीक्षित हुनलाई पवित्र आत्माद्वारा येशु उजाड स्थानमा डोर्याइनुभयो। 40 दिन र 40 रात उहाँ उपवासमा रहनुभएपछि उहाँ भोकाउनुभयो। परीक्षा गर्ने आएर उहाँलाई भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी हुने आज्ञा गर्नुहोस्। तर येशुले उत्तर दिनुभयो र त्यसलाई भन्नुभयो, यसो लेखिएको छ, मानिस केवल रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्कने हरेक वचनद्वारा बाँच्छ। त्यसपछि दुष्टले उहाँलाई पवित्र सहरमा लग्यो अनि उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा राख्यो अनि उहाँलाई भन्यो, यदि तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ भने तल हाम फाल्नुहोस्, किनकि यसो लेखिएको छ, तपाईँको हेरचाह गर्न उहाँले आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ अनि तपाईँका खुट्टा ढुङ्गामा नबजारिउन् भनेर तिनीहरूले तपाईँलाई आफ्ना हातले माथि उठाउनेछन्। येशूले त्यसलाई भन्नुभयो, फेरि यस्तो लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर। फेरि त्यो दुष्टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो। त्यसले उहाँलाई भन्यो, यदि तपाईँले घोप्टो परेर मलाई दण्डवत गर्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु। त्यसपछि येशूले त्यसलाई भन्नुभयो, शैतान, यहाँबाट गइहाल, किनकि यसो लेखिएको छ, तैँले परमप्रभु आफ्ना परमेश्वरको मात्र आराधना गर्नेछस् र तैँले उहाँको मात्र सेवा गर्नेछस्। अनि त्यो दुष्ट उहाँको सामुबाट गयो र हेर, स्वर्गदूतहरू आएर उहाँको सेवा गरे। अनि जब युहन्ना पक्राउमा परेको येशूले सुन्नुभयो, उहाँ गालिलमा फर्कनुभयो। उहाँले नासरत छोड्नुभयो र उहाँ कफर्नहुममा जानुभयो र त्यहाँ बस्नुभयो, जुन जबुलुन र नप्तालीका क्षेत्रहरूमा गालिल समुद्रको छेवैमा थियो। यसैया अगमबक्ताद्वारा भनिएका कुराहरू पूरा हुनको निम्ति यस्तो भयो, गैर यहुदीहरूको गालिल, यर्दन पारी, समुद्रतर्फ, जबुलुनको भूमि र नप्तालीको भूमि, अन्धकारमा बसेका मानिसहरूले महान ज्योति देखेका छन् र त्यस क्षेत्रमा र मृत्युको छायामा बसेकाहरूमाथि एउटा ज्योति उदाएको छ। त्यस समयदेखि येशूले प्रचार गर्न थाल्नुभयो अनि भन्नुभयो, पश्चाताप गर, किनभने स्वर्गको राज्य नजिक आएको छ। जब उहाँ गालिलको समुद्र छेउमा हिँड्दै हुनुहुन्थ्यो, उहाँले दुई दाजुभाइ, पत्रुस भनिने सिमोन र उनका भाइ आन्द्रियासलाई जाल हानिरहेका देख्नुभयो, किनकि उनीहरू मछुवाहरू थिए। येशूले तिनीहरूलाई भन्नुभयो, आओ मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका मछुवाहरू बनाउनेछु। तुरन्तै उनीहरूले जाल छाडे र उहाँको पछि लागे। जब येशू त्यहाँबाट जाँदै हुनुहुन्थ्यो, उहाँले अर्का दुई दाजुभाइलाई देख्नुभयो। उनीहरू जब्दियाका छोरा याकुब र उनका भाइ युहन्ना थिए। उनीहरू आफ्ना पिता जब्दियासँग डुङ्गामा जालहरूको मर्मत गर्दै थिए। उहाँले तिनीहरूलाई बोलाउनुभयो र उनीहरूले तुरुन्तै उनीहरूका डुङ्गा र बुबालाई छोडी उहाँको पछि लागे। येशूले गालिलका सभाघरहरूमा सिकाउँदै परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूका बीचमा हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्दै गालिलका सबै ठाउँमा जानुभयो। उहाँको बारेमा भएको समाचार सिरियाभरि फैलियो र उहाँको अघि मानिसहरूले तिनीहरू सबैलाई ल्याए जो बिरामी थिए, विभिन्न रोगहरू र दुखाइले ग्रस्त थिए, र जो भूतहरूद्वारा वशमा पारिएका थिए, र तिनीहरू जो छारे रोग लागेका थिए र पक्षाघातीहरू थिए। गालिल, डेकापोलिस, यरुसलेम, यहुदिया र यर्दन पारीबाट आएको ठूलो भीड उहाँको पछि लाग्यो। मत्ती अध्याय पाँच। जब येशूले भीडलाई देख्नुभयो, उहाँ डाँडामाथि जानुभयो। उहाँ तल बस्नुभएपछि उहाँका चेलाहरू उहाँ कहाँ आए। उहाँले आफ्नो मुख खोल्नुभयो र तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो, धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य हुन् तिनीहरू जसले शोक गर्दछन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त पारिनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य आत्मामा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। धन्य धार्मिकताका निम्ति सताइएकाहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्ट दिन्छन् वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्ट कुराहरू भन्दछन्। आनन्दित हो र निकै खुसी हो, किनकि स्वर्गमा तिमीहरूका इनाम ठूलो हुनेछ, किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई मानिसहरूले सताएका थिए। तिमीहरू यस पृथ्वीका नुन हौ, तर यदि नुनले आफ्नो स्वाद गुमायो भने यसलाई फेरि कसरी नुनिलो बनाउने? यसलाई बाहिर फ्याँक्न र मानिसहरूका खुट्टाले कुल्चन बाहेक अरू कुनै पनि कामको निम्ति त्यो उपयोगी हुँदैन। तिमीहरू यस संसारका ज्योति हो। डाँडामाथि बसालिएको सहर कहिले पनि लुक्न सक्दैन, न त मानिसहरूले बत्ती बालेर डालोमुनि राख्दछन्, बरु त्यसलाई सामदानमाथि राख्दछन् र घरमा भएका प्रत्येकको निम्ति त्यसले उज्यालो दिन्छ। मानिसहरूका बीचमा तिमीहरूको ज्योति यसरी चम्कियोस् कि तिनीहरूले तिमीहरूका असल कामहरूलाई देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको प्रशंसा गरून्। म अगमवक्ताहरू वा व्यवस्थालाई नष्ट गर्न आएको हुँ भनी नसोच, म तिनलाई नष्ट गर्न होइन तर पूरा गर्न आएको हुँ, किनकि म तिमीहरूलाई साँचो रूपमा भन्दछु कि स्वर्ग र पृथ्वी टलेर नगएसम्म र सबै कुरा पूरा नभएसम्म व्यवस्थाको एउटै पनि कुरा वा बिन्दु बितेर जाने छैन। त्यसकारण जसले यी आज्ञाहरूका सानाभन्दा साना कुरालाई भङ्ग गर्दछ र अरूलाई पनि त्यसो गर्न सिकाउँदछ त्यो स्वर्गको राज्यमा सबैभन्दा तुच्छ ठहरिनेछ, तर जसले यी कुराहरूलाई मान्दछ र त्यही गर्न सिकाउँदछ ऊ स्वर्गको राज्यमा सबैभन्दा उच्च ठहरिनेछ। किनकि म तिमीहरूलाई भन्दछु कि तिमीहरूको धार्मिकता फरिसी र शास्त्रीहरूको भन्दा बढी भएन भने तिमीहरू कुनै रीतिले परमेश्वरको राज्यमा प्रवेश गर्ने छैनौ। प्राचीन समयमा तिनीहरूलाई यसो भनिएको तिमीहरूले सुनेका छौ, हत्या नगर र हत्या गर्ने चाहिँ इन्साफको जोखिममा पर्नेछ। तर म तिमीहरूलाई भन्दछु, आफ्नो भाइसँग रिसाउने जो कोही इन्साफको जोखिममा पर्नेछ, र जो कसैले आफ्नो भाइलाई त काम नलाग्ने मानिस भनेर भन्छ भने त्यो न्यायालयमा उभ्याइने जोखिममा पर्नेछ, र जो कसैले त मूर्ख भन्दछ त्यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। त्यसकारण यदि तिमीले वेदीमा आफ्नो भेटी चढाउँदै गर्दा तिम्रो भाइसँग तिम्रो विरुद्धमा केही कुरा छ भन्ने कुरा तिमीलाई याद आयो भने तिम्रो भेटी त्यही वेदीको अगाडि छोड र आफ्नो बाटो लाग। पहिले आफ्नो भाइसँग मिलाप गर र तब आऊ र आफ्नो भेटी चढाओ। तिमीलाई दोष लगाउनेसँग अदालतको बाटोमा तिनीसँगै जाँदै गर्दा नै छिट्टै मिलाप गर, नत्र त तिमीलाई दोष लगाउनेले तिमीलाई न्यायकर्ताको हातमा सुम्पिदेला र न्यायकर्ताले अधिकारीको हातमा सुम्पिदेलान् र तिमीलाई झ्यालखानामा फ्याँकिदेलान्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूको ऋणको एक एक पैसा चुक्ता नगरुन्जेलसम्म तिमीहरू त्यहाँबाट कहिले बाहिर आउने छैनौ। तिमीहरूले यसरी भनिएको सुनेका छौ, व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु कि यदि कसैले एउटी स्त्रीलाई अभिलाषाको दृष्टिले हेर्दछ भने त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ, र यदि तिम्रो दाहिने आँखाको कारण तिमी ठोकर खान्छौ भने त्यसलाई निकालिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ, किनकि सम्पूर्ण शरीर नरकमा फ्याँकिनु भन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ, र यदि तिम्रो दाहिने हातको कारण तिमी ठोकर खान्छौ भने त्यसलाई काटिदेऊ र तिमीबाट टाढा फ्याँकिदेऊ, किनकि सम्पूर्ण शरीर नरकमा जानुभन्दा आफ्नो शरीरको कुनै एउटा भाग गुमाउनु नै तिम्रो लागि असल हुन्छ। यसो पनि भनिएको थियो, जसले आफ्नी पत्नीलाई त्याग्दछ उसले तिनलाई पारपाचुकेको प्रमाणपत्र दियोस्। तर म तिमीहरूलाई भन्दछु कि कामुक अनैतिकताको कारण बाहेक आफ्नी पत्नीलाई त्याग्नेले तिनलाई व्यभिचारिणी तुल्याउँदछ र तिनको पारपाचुकेपछि तिनीसँग विवाह गर्नेले व्यभिचार गर्दछ। फेरि तिमीहरूले प्राचीन समयमा भएकाहरूलाई यसो भनेको सुनेका छौ, झुटो शपथ नखा तर परमप्रभुमा ती शपथहरू पूरा गर। तर म तिमीहरूलाई भन्दछु कि शपथ खाँदै नखाओ, न त स्वर्गको किनकि त्यो परमेश्वरको सिंहासन हो, न त पृथ्वीको किनकि त्यो उहाँको निम्ति पाउदान हो, न त यरुसलेमको किनकि त्यो महान राजाको सहर हो, न त आफ्नो शिरको शपथ खाओ किनकि तिमीहरूले एउटै केशलाई पनि सेतो वा कालो बनाउन सक्दैनौ, तर तिमीहरूको बोली होलाई हो नै वा होइनलाई होइन नै भन्ने होस्। त्योभन्दा बढी जुनसुकै कुरा पनि दुष्टबाट आएको हुन्छ। तिमीहरूले यसो भनिएको सुनेका छौ, आँखाको सट्टामा आँखा र दाँतको सट्टामा दाँत। तर म तिमीहरूलाई भन्दछु, जो दुष्ट छ त्यसलाई प्रतिरोध नगर, त्यसको सट्टामा जसले तिम्रो दाहिने गालामा हिर्काउँछ उसलाई तिम्रो अर्को गाला पनि थापिदेऊ, र यदि कसैले तिमीसँग अदालतमा जान चाहन्छ र तिम्रो दौरा लिएर जान्छ भने त्यसलाई तिम्रो खास्टो पनि देऊ, र जसले तिमीलाई 1 किलोमिटर जानको लागि बाध्य गराउँछ उसँग 2 किलोमिटर जाऊ, तिमीहरूसँग माग्ने जो कोहीलाई देऊ र तिमीहरूसँग उधारो माग्न चाहनेहरूलाई इन्कार नगर। तिमीहरूले यसो भनिएको सुनेका छौ, आफ्नो छिमेकीलाई तिमीहरूले प्रेम गर र शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, तिम्रा शत्रुहरूलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर। तिमीहरूलाई सराप्नेहरूलाई आशिष देऊ र तिमीहरूलाई घृणा गर्नेहरूका निम्ति असल काम गर, ताकि तिमीहरू स्वर्गमा हुनुहुने तिमीहरूका पिताका छोराहरू कहलाइन सक, किनकि उहाँले असल र दुष्ट दुवैका लागि आफ्नो घामलाई उदाउन लगाउनुहुन्छ अनि धर्मी र अधर्मी दुवैका लागि झरी पठाइदिनुहुन्छ। किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र? र यदि तिमीहरूले आफ्ना दाजुभाइहरूलाई मात्र अभिवादन गर्दछौ भने अरूहरूले भन्दा तिमीहरूले के बढी गर्यौ र? के गैर यहुदीहरूले पनि त्यस्तै गर्दैनन् र? त्यसकारण जसरी तिमीहरूका स्वर्गीय पिता सिद्ध हुनुहुन्छ, त्यसरी नै तिमीहरू पनि सिद्ध हुनुपर्दछ। मत्ती अध्याय छ। तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्ने तिनीहरूले देखुन् भनेर नगर्न सावधान रह, नत्र त स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउने छैनौ। त्यसैले जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरे जस्तै आफ्नै अघि तुरही नफुक। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दैछ त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्, ताकि तिमीहरूको दान गुप्तमा होस्। त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरू जस्ता नहो, किनकि मानिसहरूले उनीहरूलाई देखुन् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ, ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर, जो गुप्तमा रहनुहुन्छ। त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैर यहुदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन्। त्यसै कारण तिनीहरू जस्ता नहो, किनकि तिमीहरूले माग्नुभन्दा अघि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ। त्यसैले यसरी प्रार्थना गर, हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईँको नाउँ पवित्र गरियोस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज दिनभरिको भोजन दिनुहोस्। हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ, र हामीलाई परीक्षामा नडुर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस्, किनकि राज्य र पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यो भने तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ। तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुने छैन। साथै जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरे जस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अघि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन्। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर, यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ, अनि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ। पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन् र जहाँ चोरहरूले घर फोरेर चोर्छन्। बरु आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ, किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ त्यहाँ तिमीहरूको मन पनि हुनेछ। आँखा शरीरको निम्ति बत्ती हो, त्यसै कारण यदि तिमीहरूका आँखा असल छन् भने सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ, तर यदि तिमीहरूका आँखा खराब छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ। त्यसै कारण यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने त्यो अन्धकार कति ठूलो होला। कसैले पनि दुईजना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ। तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। त्यसै कारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर। के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान हुँदैन र? आकाशका चराहरूलाई हेर, तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र? अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र? अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ? मैदानका लिली फूलहरूलाई हेर, ती कसरी उम्रन्छन्। तिनीहरूले न त काम गर्छन् न कपडा नै बुन्छन्। र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभूषित थिएनन्। यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ। ए अल्पविश्वासीहरू हो, त्यसै कारण चिन्तित भएर यसरी नभन, हामी के खाउँला वा हामी के पिउँला वा हामी के लगाउँला, किनकि यी सबै कुरा त गैर यहुदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर, अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ। त्यसै कारण भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैले गर्नेछ। हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ। मत्ती अध्याय 7। इन्साफ नगर र तिमीहरूको पनि इन्साफ हुने छैन, किनकि जुन इन्साफले तिमीहरूले इन्साफ गर्छौ त्यही इन्साफले तिमीहरूको पनि इन्साफ हुनेछ। जुन नापले तिमीहरूले नाप्छौ त्यही नापले तिमीहरू पनि नापिनेछौ। र किन तिमीहरूले आफ्नो भाइका आँखामा भएको परालको सानो टुक्रालाई देख्छौ तर आफ्नै आँखामा भएको मुढालाई तिमीहरू ख्याल गर्दैनौ? तिमीले आफ्नो भाइलाई मलाई तिम्रो आँखामा भएको परालको टुक्रा निकाल्न देऊ भनेर कसरी भन्न सक्छौ, जबकि मुढा चाहिँ तिम्रो आफ्नै आँखामा छ? ए कप्टी, पहिले तिम्रो आफ्नै आँखामा भएको मुढालाई निकाल र तिमीले आफ्नो भाइको आँखामा भएको परालको टुक्रा निकाल्न तिमीले स्पष्टसँग देख्न सक्छौ। जे कुरा पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ र आफ्ना मोतीहरू सुँगुरहरूको अगाडि नफाल, नत्र त तिनीहरूले त्यसलाई खुट्टाले कुल्चेलान् र फर्केर तिमीहरूलाई आक्रमण गर्लान्। माग र त्यो तिमीहरूलाई दिइनेछ, खोज र तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याऊ र तिमीहरूका निम्ति उघारिनेछ, किनकि माग्ने सबैले पाउँछन् र खोज्ने सबैले भेट्टाउँछन् र ढकढकाउने व्यक्तिको निम्ति त्यो उघारिनेछ। वा तिमीहरूमध्ये यस्तो मानिस कोही छ जसले आफ्नो छोराले उसलाई रोटी माग्दा ढुङ्गा देला वा उसले माछा माग्दा उसलाई सर्प देला? यसकारण तिमीहरू दुष्ट भएर पनि आफ्ना छोराछोरीलाई कसरी असल थोक दिने भनी जान्दछौ भने तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढ्ता गरेर दिनुहुन्छ। त्यसकारण मानिसहरूले तिमीहरूको निम्ति जस्तो गरेको चाहन्छौ तिमीहरूले तिनीहरूसँग त्यस्तै गर्नुपर्छ। त्यो नै व्यवस्था र अगमवक्ताहरूको शिक्षा हो। साँगुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुर्याउने ढोका र बाटो फराकिलो हुन्छन् र त्यस बाटोबाट जाने मानिसहरू धेरै छन्, किनकि जीवनमा डोर्याउने ढोका र बाटो साँगुरो हुन्छन् र त्यो भेट्टाउने थोरै मात्र छन्। झुटा अगमवक्ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन् तर वास्तवमा तिनीहरू भोका भुवासाहरू हुन्। तिनीहरूका फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ कि मानिसहरूले काँडाको झाडीबाट अङ्गुर बटुल्छन् वा काँडाको बिरुवाबाट अञ्जीर टिप्छन्। र यसरी नै हरेक असल रुखले असलै फल फलाउँछ तर खराब रुखले खराबै फल फलाउँछ। एउटा असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल नै फलाउन सक्छ। हरेक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ र आगोमा फालिनेछ। यसकारण तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्ने छैनन्, तर स्वर्गमा हुनुहुने मेरा पिताको इच्छालाई पालन गर्ने मात्र स्वर्गको राज्यमा प्रवेश गर्नेछ। त्यस दिन धेरै मानिसले मलाई भन्नेछन्, हे प्रभु हे प्रभु, के तपाईँको नाउँमा हामीले अगमबाडी बोलेका थिएनौ र? के तपाईँको नाउँमा भूतहरू धपाएनौ र तपाईँको नाउँमा धेरै शक्तिशाली कामहरू गरेका थिएनौ र? तब म खुल्लम खुल्ला तिनीहरूलाई घोषणा गर्नेछु, मैले तिमीहरूलाई कहिले पनि चिनेको थिइनँ। यी दुष्ट काम गर्नेहरू हो, मबाट टाढा गइहाल। त्यसकारण हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ त्यो बुद्धिमान मानिस जस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो। पानी पर्यो, बाढी आयो र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो। तर हरेक जसले मेरा वचन सुन्छ र पालन गर्दैन त्यो मूर्ख मानिस जस्तै हो जसले आफ्नो घर बालुवामाथि बनायो, पानी पर्यो, बाढी आयो र हुरी आयो र त्यस घरलाई हान्यो र त्यो ढल्यो र पूर्ण रूपमा नष्ट भयो। जब येशूले यी वचन भनेर सक्नुभयो, भीड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो, किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो गरी होइन तर तिनीहरूलाई अधिकारसहित सिकाउनुभयो। मत्ती अध्याय 8। जब येशू डाँडाबाट तल ओर्लनु भएको थियो, ठूलो भीडले उहाँलाई पछ्यायो। हेर, एकजना कुष्ठरोगी उहाँको नजिक आयो र उहाँको अघि घोप्टो पर्यो र भन्यो, हे प्रभु, तपाईँले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ। येशूले आफ्नो हात पसार्नुभयो र उसलाई छुनुभयो र भन्नुभयो, म चाहन्छु, तिमी शुद्ध हो। तब तुरुन्तै आफ्नो कुष्ठरोगबाट ऊ शुद्ध भयो। येशूले उसलाई भन्नुभयो, हेर, कुनै पनि मानिसलाई केही नभन्नु, आफ्नो बाटो लाग, आफैलाई पूजाहारी कहाँ प्रकट गराऊ र तिनीहरूको अघि गवाई होस् भनेर मोसाले आज्ञा गरे अनुसार भेटी चढाओ। जब येशू कफर्नहुममा प्रवेश गर्नुभएको थियो, एकजना कप्तान उहाँ कहाँ आएर उहाँलाई सोधे, हे प्रभु, मेरो एकजना नोकर पक्षाघातले ग्रसित भएर घरमा पल्टिरहेको छ र ऊ भयानक पीडामा छ। येशूले तिनलाई भन्नुभयो, म आएर उसलाई निको पार्नेछु। कप्तानले जवाफ दिए र भने, प्रभु, तपाईँ मेरो घरको छानामुनि आउनको निम्ति म योग्यको छैन, तपाईँले केवल वचन मात्र बोलिदिनुहोस् र मेरो नोकर निको हुनेछ, किनकि म पनि एउटा यस्तो मानिस हुँ जो अधिकारको मुनि राखिएको छु र मेरो मुनि पनि सिपाहीहरू छन्। म एकजनालाई जाऊ भन्छु र ऊ जान्छ, अर्कोलाई आऊ भन्छु र ऊ आउँछ, अनि मेरो नोकरलाई त्यो गर भन्छु र उसले त्यो गर्छ। जब येशूले यो सुन्नुभयो, उहाँ छक्क पर्नुभयो र उहाँलाई पछ्याउनेहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्छु, इसरायलमा पनि मैले यस्तो विश्वास भएको कोही पाएको थिइनँ। म तिमीहरूलाई भन्छु, धेरैजना पूर्व र पश्चिमबाट आउनेछन् अनि तिनीहरू अब्राहम, इसहाक र याकुबसँग स्वर्गीय राज्यको भोजमा बस्नेछन्, तर राज्यका छोराहरू बाहिर अन्धकारमा फालिनेछन् जहाँ रुवाबासी र दारा किटाई हुनेछ। येशूले त्यस कप्तानलाई भन्नुभयो, जाओ, तिमीले विश्वास गरे जस्तै तिम्रो निम्ति गरियोस्। अनि त्यही घडी तिनको नोकर निको भयो। जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासु ज्वरोले बिरामी भई थला परिरहेकी देख्नुभयो। येशूले तिनको हातमा छुनुभयो अनि ज्वरोले तिनलाई छोड्यो। त्यसपछि तिनी उठिन् र उहाँको सेवा गर्न थालिन्। जब साँझ पर्यो, मानिसहरूले भूतात्मा लागेका धेरै मानिसहरूलाई येशू कहाँ ल्याए। उहाँले एउटै वचनबाट भूतात्माहरूलाई बाहिर निकाल्नुभयो र सबै बिरामीलाई निको पार्नुभयो। यसरी यसैया अगमवक्ताद्वारा भनिएको यस्तो वचन पूरा भयो, उहाँ आफैले नै हाम्रा बिमारीहरू लिनुभयो र हाम्रा रोगहरू वहन गर्नुभयो। जब येशूले भीडलाई आफ्नो वरिपरि देख्नुभयो, उहाँले गालिल समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो। त्यसपछि एकजना शास्त्री आएर उहाँलाई भने, गुरुज्यू, तपाईँ जहाँ जानुहुन्छ म तपाईँलाई त्यहीँ पछ्याउनेछु। येशूले तिनलाई भन्नुभयो, स्यालहरूका दुला छन् र आकाशका चराचुरुङ्गीहरूका गुँडहरू छन्, तर मानिसका पुत्रको त आफ्नो शिर राख्ने ठाउँ कहीँ छैन। चेलाहरूमध्ये एकजनाले उहाँलाई भने, प्रभु, पहिले मलाई गएर मेरो बुबालाई गाड्न दिनुहोस्। तर येशूले तिनलाई भन्नुभयो, मलाई पछ्याओ र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ। जब येशू डुङ्गामा चढ्नु भएको थियो, उहाँका चेलाहरूले पनि उहाँलाई भित्रसम्म पछ्याए। हेर, समुद्रमा प्रचण्ड आँधी बेहरी चल्यो अनि त्यो डुङ्गा समुद्रको छालद्वारा छोपियो, तर येशू सुतिरहनु भएको थियो। चेलाहरू उहाँ कहाँ आए र उहाँलाई यसो भनी उठाउन लागे, हे प्रभु, हामीलाई बचाउनुहोस्, हामी मर्नै लागेका छौँ। येशूले तिनीहरूलाई भन्नुभयो, ए अल्पविश्वासीहरू, तिमीहरू किन डराउँछौ। त्यसपछि उहाँ उठ्नुभयो अनि आधी र समुद्रलाई हकार्नुभयो। त्यसपछि त्यहाँ पुरै शान्ति छायो। ती मानिसहरू छक्क परे र भने, उहाँ कस्तो मानिस हुनुहुन्छ कि समुद्र र आँधीले पनि उहाँको आज्ञा मान्छन्। जब येशू समुद्रको पारिपट्टि र गदरिनीहरूको देशमा आउनुभएको थियो, दुईजना भूतात्मा लागेका मानिसले उहाँलाई भेटे। तिनीहरू चिहानबाट निस्केर आइरहेका थिए र धेरै हिंसात्मक थिए, त्यसकारण त्यो बाटो भएर कोही पनि यात्रु जान सक्दैनथ्यो। हेर, तिनीहरूले ठूलो स्वरले कराए र भने, हे परमेश्वरका पुत्र, तपाईँसँग हाम्रो के सरोकार? के तोकिएको समयभन्दा पहिले नै तपाईँ यहाँ हामीलाई दुःख दिन आउनुभएको हो? त्यहाँ नजिकै धेरै सुँगुरहरूको एउटा बथान चरिरहेको थियो। ती भूतात्माहरूले उहाँलाई बिन्ती गरिरहे र भने, यदि तपाईँले हामीलाई बाहिर निकाल्नुहुन्छ भने हामीलाई सुँगुरहरूको बथानमा पठाइदिनुहोस्। येशूले तिनीहरूलाई भन्नुभयो, जा। ती भूतात्माहरू बाहिर निस्के र सुँगुरहरूभित्र पसे। अनि हेर, सबै सुँगुर त्यो भिरालो पहाडको तल दौडे र समुद्रमा खसे अनि तिनीहरू पानीमा डुबेर मरे। सुँगुरहरू चराइरहेका मानिसहरू त्यहाँबाट दौडेर गए अनि जब तिनीहरू सहरमा गए तिनीहरूले सबै कुरा बताइदिए र विशेष गरी भूतात्मा लागेका मानिसहरूलाई के भएको थियो सो बताइदिए। हेर, पुरै सहर येशूलाई भेट्न आयो। जब तिनीहरूले उहाँलाई देखे तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्यहाँबाट जान अनुरोध गरे। मत्ती अध्याय 9। येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारीपट्टि जानुभयो र आफ्नो सहरमा आइपुग्नुभयो। हेर, तिनीहरूले उहाँ कहाँ ओछ्यानमा सुतिरहेको एउटा पक्षाघातीलाई ल्याए। तिनीहरूको विश्वास देखेर येशूले त्यो पक्षाघात भएको व्यक्तिलाई भन्नुभयो, छोरा आनन्दित हो, तिम्रा पाप क्षमा भएका छन्। हेर, त्यहाँका केही शास्त्रीहरूले तिनीहरूका माझमा यसो भने, यो मानिसले ईश्वर निन्दा गरिरहेको छ। येशूले तिनीहरूको विचारलाई थाहा पाउनुभयो र भन्नुभयो, किन तिमीहरू आफ्ना हृदयमा दुष्ट विचार गरिरहेका छौ? कुन कुरा चाहिँ भन्न सजिलो छ, तिम्रा पाप क्षमा भएका छन् भन्न कि उठ र हिँड भन्न? तर मानिसका पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने कुरा तिमीहरूले जान्न सक। उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, उठ, आफ्नो ओछ्यान उठाऊ र आफ्नो घर जाऊ। त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो। जब भीडले यो देख्यो तिनीहरू छक्क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्वरको प्रशंसा गरे। येशू त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँले मत्ती नाउँ गरेको व्यक्तिलाई देख्नुभयो, जो कर उठाउने ठाउँमा बसिरहेका थिए। उहाँले तिनलाई भन्नुभयो, मलाई पछ्याऊ। तिनी उठे र उहाँको पछि लागे। जब येशू खाना खान घरमा बस्नुभयो, हेर, धेरै कर उठाउने र पापी मानिसहरूले येशू र उहाँका चेलाहरूसँगै खाना खाए। जब फरिसीहरूले यो देखे तिनीहरूले उहाँका चेलाहरूलाई भने, किन तिमीहरूका गुरु कर उठाउनेहरू र पापीहरूसँग बसेर खान्छन्? जब येशूले यो सुन्नुभयो उहाँले भन्नुभयो, शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन्। जाओ र यसको अर्थ के हो सिक, म दया चाहन्छु तर बलिदान होइन, किनकि म धर्मीहरूलाई पश्चाताप गर्नलाई बोलाउन आएको होइन तर पापीहरूका लागि आएको हुँ। त्यसपछि बप्तिस्मा दिने युहन्नाका चेलाहरू उहाँ कहाँ आए र भने, किन हामी र फरिसीहरू प्राय उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? येशूले तिनीहरूलाई भन्नुभयो, के विवाहमा आएकाहरू दुलहा तिनीहरूका साथमा हुँदाहुँदै दुखी हुन्छन् र? तर ती दिन आउनेछन् जब दुलहा तिनीहरूबाट टाढा लगिनेछ र तिनीहरू उपवास बस्नेछन्। कसैले पनि पुरानो वस्त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्त्रबाट च्यातिनेछ र त्यहाँ झन नराम्रो दुलो हुनेछ। न त कसैले पुरानो मध्यको मसकमा नयाँ दागमध्य राख्दछ, तिनीहरूले त्यसो गरे भने त्यो मसक फुट्नेछ र सबै दागमध्य पोखिनेछ र मध्यको मसक नष्ट हुनेछ। त्यसको सट्टामा तिनीहरूले नयाँ दागमध्यलाई नयाँ मध्यको मसकमा राख्दछन् र दुवै सुरक्षित रहन्छन्। जब येशूले तिनीहरूलाई यो कुरा भनिरहनु भएको थियो, हेर, एउटा अधिकारी आए र येशूलाई दण्डवत गरे। तिनले भने, मेरी छोरी भर्खरै मरेकी छन्, तर आएर तपाईँले तिनको शिरमाथि हात राखिदिनुहोस् र तिनी फेरि जीवित हुनेछिन्। त्यसपछि येशू उठ्नुभयो र तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि पछि लागे। हेर, 12 वर्षदेखि धेरै रगत बग्ने एकजना स्त्री येशूको पछाडि आइन् र उहाँको वस्त्रको छेउ छोइन्, किनकि तिनले आफैलाई येशू भनेकी थिइन्। मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको पारिनेछु। तर येशू पछाडि फर्कनुभयो र तिनलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अनि ती स्त्री तुरुन्तै निको भइन्। जब येशू त्यस अधिकारीको घरमा आउनुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भीडले ठूलो हल्ला गरिरहेका देख्नुभयो। उहाँले भन्नुभयो, पर जाओ, किनकि यी युवती मरेकी छैनन् तर यिनी निदाएकी छन्। तर तिनीहरू उहाँको गिल्ला गरेर हाँसे। जब भीडलाई बाहिर पठाइएको थियो, उहाँ कोठाभित्र जानुभयो र उहाँले तिनका हात समात्नुभयो र ती युवती उठिन्। यो खबर त्यस क्षेत्रको चारैतिर फैलियो। जब येशू त्यहाँबाट भएर जाँदै हुनुहुन्थ्यो, दुईजना दृष्टिविहीनले उहाँलाई पछ्याए। तिनीहरू ठूलो स्वरले कराइरहे र येशू भनिरहे, दाउदका पुत्र, हामीमाथि दया गर्नुहोस्। जब येशू घरभित्र आउनुभयो, ती दृष्टिविहीनहरू उहाँ कहाँ आए। येशूले तिनीहरूलाई भन्नुभयो, म यो गर्न सक्छु भने के तिमीहरू विश्वास गर्छौ? तिनीहरूले उहाँलाई भने, ज्यू प्रभु। त्यसपछि येशूले तिनीहरूका आँखा छोएर भन्नुभयो, तिमीहरूले विश्वास गरे अनुसार तिमीहरूका निम्ति यो गरियोस्। अनि तिनीहरूका आँखा खोलिए। त्यसपछि येशूले तिनीहरूलाई कडा साथ आज्ञा गर्नुभयो र भन्नुभयो, ख्याल गर कि यो कुराबारे कसैलाई पनि थाहा नहोस्। तर ती दुईजना मानिस बाहिर निस्के र यो खबर त्यो क्षेत्रभरि नै फैलाए। जब ती दुईजना मानिस जाँदै थिए, हेर, एकजना भूतात्मा लागेको बोल्न नसक्ने व्यक्तिलाई येशू कहाँ ल्याइयो। जब त्यो भूतात्मा धपाइयो तब त्यो व्यक्ति बोल्यो। भिडहरू छक्क परे र भने, इसरायलमा यस्तो कहिल्यै देखिएको थिएन। तर फरिसीहरूले यसो भनिरहेका थिए, यसले भूतहरूको मालिकद्वारा भूतहरू निकाल्दछ। यसो सारा सहर र गाउँहरूमा जानुभयो। उहाँले राज्यको सुसमाचार प्रचार गर्दै र सबै किसिमका रोग र बिमारीहरूलाई निको पार्दै तिनीहरूका सभाघरहरूमा सिकाइरहनुभयो। जब उहाँले भीड़लाई देख्नुभयो, उहाँ तिनीहरूका निम्ति दयाले भरिनुभयो, किनभने तिनीहरू विचलित र निराश थिए। तिनीहरू गोठाला बिनाका भेडाहरू जस्तै थिए। उहाँले चेलाहरूलाई भन्नुभयो, फसल त प्रशस्त छन् तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई चाँडै प्रार्थना गर, ताकि उहाँले आफ्नो फसलका निम्ति खेतालाहरू पठाइदिनु भएको होस्। मत्ती अध्याय 10। यशुले आफ्ना 12 जना चेलालाई एकै ठाउँमा बोलाउनु भयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो। यी 12 जना प्रेरितका नाम यस प्रकार छन्। पहिलो सिमोन, जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो, र तिनका भाइ अन्द्रियास, जब्दियाका छोरा याकुब, र तिनका भाइ युहन्ना, फिलिप र बार्थोलोमाई, थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकुब र थेदियस, सिमोन कनानी र यहुदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो। यी 12 जनालाई येशूले बाहिर पठाउनुभयो। उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्नुभयो, गैर यहुदीहरू बस्ने कुनै पनि ठाउँमा नजाओ र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर। यसको सट्टा इसरायलको घरानाको हराएको भेडा कहाँ जाओ, अनि जसै तिमीहरू जान्छौ स्वर्गको राज्य नजिकै आइसकेको छ भनी प्रचार गर। रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ। तिमीहरूले सित्तैमा पाएका छौ, सित्तैमा देऊ। तिमीहरूका थैलीमा कुनै पनि सुन चाँदी वा पित्तल नबोक। तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ। तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस। जब तिमीहरू घरमा पस्छौ तब त्यसलाई अभिवादन गर। यदि त्यो घर योग्यको छ भने तिमीहरूको शान्ति त्यसमाथि आओस्, तर यदि त्यो योग्यको छैन भने तिमीहरूका शान्ति तिमीहरू कहाँ नै फर्केर आओस्। जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेऊ। साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ। हेर, म तिमीहरूलाई बुवासाहरूका बीचमा भेडा झैँ पठाउँदैछु, यसकारण सर्प झैँ चनाखु र ढुकुर झैँ सोझो हो। मानिसहरूदेखि होसियार बस, तिनीहरूले तिमीहरूलाई परिषदहरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन्। अनि शासकहरू र राजाहरू र अन्य जातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ। जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन् तब तिमीहरूले कसरी वा के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ, किनकि बोल्ने तिमीहरू होइनौ तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ। दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ र बुबाले आफ्नो छोरालाई, छोराछोरीहरू आफ्ना बुबा आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन्। मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जसले अन्तिम घडीसम्म सहन्छ त्यस व्यक्तिको उद्धार हुनेछ। जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन् अर्को सहरमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउन्जेलसम्म तिमीहरू इसरायलका सहरहरू पनि घुमिसकेका हुने छैनौ। चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठूलो हुन्छ। चेला आफ्नो गुरु र नोकर आफ्नो मालिक जस्तो हुनु नै उसको निम्ति पर्याप्त हुन्छ। यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान्। त्यसकारण तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुने छैन र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुने छैन। जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु त्यो उज्यालोमा भनिदेऊ, र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ त्यो घरको धुरीबाट घोषणा गर। तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन् तर आत्मालाई मार्न सक्दैनन्, बरु आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ। के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र तापनि तिमीहरूका पिताको इच्छा बिना तीमध्ये एउटा पनि भुइँमा खस्दैन, तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन्। नडराओ, तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान छौ। यसकारण जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु। तर जसले मानिसहरूका सामुन्ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु। म पृथ्वीमा शान्ति ल्याउन आए भनी विचार नगर, म शान्ति ल्याउन होइन तर तरवार चलाउन आए, किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासुको विरुद्ध गराउन आए। मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन्। जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन, र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन, जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन, जसले आफ्नो जीवन भेट्टाउँछ उसले त्यो गुमाउनेछ, तर जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ उसले जीवन पाउनेछ। जसले तिमीहरूलाई स्वागत गर्दछ उसले मलाई स्वागत गर्दछ, र जसले मलाई स्वागत गर्दछ उसले मलाई पठाउनु हुनेलाई पनि स्वागत गर्दछ। जसले अगमवक्तालाई तिनी अगमवक्ता भएको कारणले स्वागत गर्दछ उसले अगमवक्ताको इनाम पाउनेछ, अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ उसले धर्मी मानिसको इनाम पाउनेछ। जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु उसले कुनै रीतिले आफ्नो इनाम गुमाउने छैन। मत्ती अध्याय 11। यसुले आफ्ना बाह्रजना चेलालाई शिक्षा दिइसक्नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो। अनि जब युहन्नाले झ्यालखानाबाट ख्रिष्टले गर्नुभएका कामहरूको बारेमा सुने, उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए र उनलाई भने, के आउनुहुनेवाला तपाईँ नै हुनुहुन्छ वा कोही अर्कै मानिस हुनुहुन्छ जसको हामीले प्रतीक्षा गर्नुपर्छ? यसुले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूले जे देखेका र सुनेका छौ गएर युहन्नालाई बताइदेऊ। दृष्टिविहीनहरूले दृष्टि पाइरहेका छन्, लङ्गडा मानिसहरू हिँडिरहेका छन्, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्, बहिरा मानिसहरूले फेरि सुनिरहेका छन्, मरेका मानिसहरूलाई फेरि जीवनमा फर्काइएको छ, अनि खाँचोमा परेका मानिसहरूलाई सुसमाचार सुनाइँदैछ, अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झदैनन्। जसै यी मानिसहरू आफ्नो बाटो लागे, यसुले भीडहरूलाई युहन्नाको बारेमा बताउन थाल्नुभयो। तिमीहरू उजाड स्थानमा के हेर्न गयौ? हावाले हल्लाइरहेको निगालोलाई? तिमीहरू के हेर्न बाहिर गयौ? मलमलको लुगा लगाउने मानिसलाई? वास्तवमा मलमलको कपडा लगाउने व्यक्ति त राजाहरूका दरबारहरूमा बस्छ। तर तिमीहरू के हेर्न बाहिर गयौ? के अगमवक्तालाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ता भन्दा पनि महान व्यक्तिलाई। उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, हेर, म तिमीहरूको अघिअघि मेरा समाचारवाहकलाई पठाउँदैछु जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने युहन्नाभन्दा महान अरू कोही छैन, तरै पनि स्वर्गको राज्यमा सबैभन्दा कम महत्त्वको मानिस उनीभन्दा महान हुन्छन्। बप्तिस्मा दिने युहन्नाको दिनदेखि अहिलेसम्म स्वर्गको राज्यले तीव्रता भोगिरहेको छ र उग्र मानिसहरूले यसलाई बलपूर्वक पक्रन्छन्, किनकि युहन्ना नआउन्जेलसम्म सबै अगमवक्ता र व्यवस्थाले अगमबाणी गरिरहेका थिए। अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने आउनुपर्ने एलिया उनी नै हुन्। जससँग सुन्ने कान छ त्यसले सुनोस्। यस पुस्तालाई म केसँग तुलना गरूँ? यो त बजारमा खेलिरहेका बालकहरू जस्तै छ, जो बस्दछ र एकअर्कालाई बोलाउँदछ र भन्दछ, हामीले तिमीहरूका निम्ति बाँसुरी बजायौं अनि तिमीहरू नाचेनौ, हामीले शोक गर्यौं र तिमीहरू रोएनौ, किनकि युहन्ना रोटी खाँदै अथवा दाखमध्ये पिउँदै आएनन् अनि तिनीहरू भन्छन् त्यसलाई भूत लागेको छ। मानिसका पुत्र खाँदै र पिउँदै आए र तिनीहरू भन्छन्, हेर, ऊ एउटा घिचुवा मान्छे हो अनि पियक्कड कर उठाउनेहरू र पापीहरूको मित्र हो, तर बुद्धि चाहिँ तिनको कामहरूले सिद्ध हुन्छ। तब यसुले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्चाताप गरेका थिएनन्। धिक्कार तँलाई ए खोराजिन, धिक्कार तँलाई ए बेत्सेदा, यदि तँमा गरिएका शक्तिशाली कार्यहरू टुरोस र सिदोनमा गरिएका भए तिनीहरूले धेरै पहिले नै भाङ्रा र खरानी लगाएर पश्चाताप गरिसकेका हुने थिए। न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सिदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ। त कफर्नहुम, के त स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस्? होइन, तँलाई तल पातालमा झारिनेछ, किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए त्यो आजसम्म पनि रहिरहने थियो। तर म तिमीहरूलाई भन्दछु कि इन्साफको दिनमा तेरो निम्ति भन्दा सदोम मुलुकको निम्ति सजिलो हुनेछ। त्यस बेला येशूले भन्नुभयो, पिता, म तपाईँको प्रशंसा गर्दछु, हे स्वर्ग र पृथ्वीका मालिक, किनभने तपाईँले यी कुराहरू बुद्धिमानी र समझदारहरूबाट लुकाउनुभयो र ती अनपढलाई प्रकट गराउनुभयो जो साना बालकहरू जस्ता छन्। हो पिता, किनकि तपाईँको दृष्टिमा यही नै मनपर्दो थियो। मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ, अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्तिले बाहेक पितालाई कसैले चिन्दैन। म कहाँ आओ तिमीहरू सबै जसले परिश्रम गर्दछौ र गरौं बोझले लादिएका छौ, अनि म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमीहरूमाथि ल्याऊ र मबाट सिक, किनकि म नम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्नो आत्माको निम्ति विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो बोझ हलुको छ। मत्ती अध्याय 12। त्यति बेला सबातको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो। उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे। तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, हेर्नुहोस्, जे सबातमा गर्न अनुचित छ तपाईँका चेलाहरूले त्यही गर्छन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, के दाउदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्ने कुरा तिमीहरूले कहिले पढेका छैनौ? कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो, तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो। र सबातमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र? तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान एकजना यहाँ हुनुहुन्छ। म कृपा चाहन्छु र बलिदान होइन भन्ने कुराको अर्थ, यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ, किनभने मानिसका पुत्र सबातका प्रभु हुन्। त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो। हेर, त्यहाँ एकजना हात सुकेको व्यक्ति थियो। येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, के सबातमा निको पार्नु उचित छ? येशूले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूका बीचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि सबातमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला? त्यसो भए एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ, त्यसैले सबातमा असल गर्नु न्यायसङ्गत छ। अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, तिम्रो हात पसार। उसले आफ्नो हात पसार्यो र उसको त्यो हात अर्को हात जस्तै निको भयो। तर ती फरिसीहरू बाहिर गए र षड्यन्त्र रच्न थाले। तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले। अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो। धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। उहाँको बारेमा अरूहरूलाई नभन्नु भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो, ताकि यसैया अगमवक्ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्, हेर, मेरो दास जसलाई मैले छानेको छु, मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्न छ, म उनमा मेरा आत्मा खन्याउने छु, अनि उनले गैर यहुदीहरूलाई न्यायको घोषणा गर्नेछन्। उनले सङ्घर्ष गर्ने छैनन्, न त ठूलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ। उनले कुनै फुटेको नर्कटलाई भाँच्ने छैनन्। उनले न्यायलाई विजयमा नपुर्याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउने छैनन्। अनि उनको नाउँमा गैर यहुदीहरूले विश्वास गर्नेछन्। अनि भूतात्माले सताएको एकजना अन्धो र बोल्न नसक्ने व्यक्ति येशू कहाँ ल्याइयो। उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो। सबै भीड छक्क परे र भने, केही मानिस दाउदका पुत्र हुन सक्छन्? तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, यो मानिसले अरू केही होइन तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ। तर येशूले तिनीहरूको विचार जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, आफैमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैमा विभाजित भएको हरेक सहर वा घराना टिक्ने छैन। यदि सैतानले नै सैतानलाई निकाल्दछ भने त्यो आफैमा विभाजित हुन्छ, त्यसको राज्य कसरी टिक्ला? अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त? यसकारण तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन्। तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने परमेश्वरको राज्य तिमीहरूमा आएको छ र कुनै मानिसले एक बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ। जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ। त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्वर निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुने छैन। अनि जसले परमेश्वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ, तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ। कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ। यस सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ? किनकि हृदयमा जे छ त्यही मुखबाट निस्कन्छ। एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराले जे दुष्ट छ त्यो नै बाहिर ल्याउँछ। र म तिमीहरूलाई भन्दछु कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन्, किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ। त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, गुरु, हामी तपाईँबाट केही चिन्हहरू हेर्न चाहन्छौ। तर येशूले तिनीहरूलाई जवाब दिनुभयो र भन्नुभयो, एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ, तर त्यसलाई योना अगमवक्ताको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन, किनकि जसरी योना तीन दिन र तीन रात माछाको पेटमा थिए त्यसरी नै मानिसका पुत्र तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनेछन्। निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन्, किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चाताप गरेका थिए र हेर, योनाभन्दा अझै महान कोही यहाँ छन्। दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन्। तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमन भन्दा महान कोही यहाँ छन्। जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेटाउँदैन, अनि त्यसले भन्छ, म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ। फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ। त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई बटुल्छ, अनि तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन्, अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ। यस दुष्ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ। जब येशु भीडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे। कसैले उहाँलाई भन्यो, हेर्नुहोस्, तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँसँग बोल्न बाहिर पर्खिरहनु भएका छन्। तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, मेरी आमा को हुन् र मेरा भाइहरू को हुन्? अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन्, किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा अनुसार गर्दछ त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन्। मत्ती अध्याय 13। त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्नुभयो। उहाँको वरिपरि एउटा ठूलो भीड जम्मा भयो, त्यसैले उहाँ एउटा डुङ्गाभित्र जानुभयो र त्यहाँ बस्नुभयो। सबै भीड समुद्रको किनारमा उभियो। तब येशूले दृष्टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्नुभयो। उहाँले यसो भन्नुभयो, हेर, एकजना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो। जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए। अरू बिउहरू चाहिँ ढुङ्गेनी जमिनमा परे, जहाँ धेरै माटो थिएन, ती तुरुन्तै उम्रे, किनकि त्यहाँ माटो गहिरो थिएन। तर जब चर्को घाम लाग्यो ती डढे, किनकि तिनका जरा थिएनन्, अनि ती सुकिहाले। अरू बिउहरू काँडाघारी माझमा परे, ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए। अरू बिउहरू असल माटोमा परे र केहीले 100 गुणा, केहीले 60 गुणा र केहीले 30 गुणा अन्न उब्जाए। जोसँग कान छ उसले सुनोस्। चेलाहरू आएर येशूलाई भने, तपाईँ भीडहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन, किनकि जोसँग छ उसलाई अझ धेरै दिइनेछ अनि उसँग प्रशस्त हुनेछ, तर जोसँग छैन उसँग भएको पनि उसबाट लिइनेछ। त्यसैले तिनीहरूसँग म दृष्टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन्, अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन्। तिनीहरूका निम्ति यसैया अगमवक्ताको अगमबाडी पूरा हुन्छ, जसले यसो भन्छन्, सुनिरहेका हुँदा त तिमीहरूले सुन्छौ, तर तिमीहरूले कुनै रीतिले बुझ्दैनौ, हेरिरहेका हुँदा त तिमीहरूले हेर्छौ, तर तिमीहरूले कुनै रीतिले देख्दैनौ, किनकि यी मानिसहरूका हृदय सुस्त भएका छन् र तिनीहरू सुन्नलाई कठोर भएका छन् र तिनीहरू फेरि फर्केलान् र मैले तिनीहरूलाई निको पार्ने थिए भनेर तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्। यसैले तिनीहरूले आफ्ना आँखाले देख्दैनन् वा तिनीहरूले आफ्ना कानले सुन्दैनन् वा तिनीहरूले आफ्ना हृदयले बुझ्दैनन्। तर धन्यका हुन् तिम्रा आँखा किनकि तिनले देख्छन् र तिम्रा कान किनकि तिनले सुन्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे र तिनीहरूले ती देखेनन्। तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्ने इच्छा गरे तर तिनीहरूले ती सुनेनन्। तब बिउ छर्नेको दृष्टान्त सुन। जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन तब दुष्ट आउँछ र उसको हृदयमा जे छरिएको थियो त्यो खोसेर लैजान्छ। यो चाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो। ढुङ्गेनी माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र तुरुन्तै खुसीसाथ त्यसलाई ग्रहण गर्छ, तर ऊ आफैमा जरा हुँदैन र केही बेरसम्म मात्र टिकिरहन्छ। तर जब वचनको कारण सतावट वा कष्ट आउँछ उसले तुरुन्तै ठेस खान्छ। काँडाघारीमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ अनि ऊ निष्फल हुन्छ। असल माटोमा छरिएको चाहिँ त्यो हो जसले वचन सुन्छ र त्यसलाई बुझ्छ, त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले 100 गुणा, केहीले 60 गुणा र केहीले 30 गुणा फल फलाउँछ। यसोले तिनीहरूलाई अर्को दृष्टान्त प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो, स्वर्गको राज्य यस्तो मानिस जस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्यो, तर जब मानिसहरू सुते उसको शत्रु आयो र गहुँबारीमा सामा पनि छरिदिएर गयो। जब बोट देखा पर्यो र तिनीहरूले अन्न फलाउन थाले तब सामाहरू पनि देखा परे। त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, हजुर, के तपाईँको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र अहिले यिनमा सामाहरू कसरी आए? तिनले उनीहरूलाई भने, एउटा शत्रुले गरेको हो। ती दासहरूले तिनलाई भने, के हामी गएर त्यसलाई उखालेको तपाईँ चाहनुहुन्छ? त्यस जमिनका मालिकले भने, होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला। कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देऊ। कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्नेछु, पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर। त्यसपछि यसुले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो। उहाँले भन्नुभयो, स्वर्गको राज्य चाहिँ रायोको दाना जस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्यो। यो बिउ अरू सबै बिउभन्दा सानो हुन्छ, तर जब यो हुर्कन्छ यो बगैँचामा भएका सबै बोटभन्दा ठूलो हुन्छ। यो एउटा रुख बन्छ अनि आकाशका चराहरू आउँछन् र यसका हाँगाहरूमा गुण बनाउँछन्। त्यसपछि यसुले तिनीहरूलाई अर्को दृष्टान्त भन्नुभयो। स्वर्गको राज्य चाहिँ खमीर जस्तो हो जुन एउटी स्त्रीले लिइन् र 3 कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन्। यसुले यी सबै कुरा भीडलाई दृष्टान्तहरूमा भन्नुभयो अनि दृष्टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्नु भएन। यो चाहिँ अगमवक्ताहरूले जे भनेका थिए ती कुरा सत्य ठहरिउन् भनेर हुन आयो। जब उहाँले भन्नुभयो, म मेरो मुख दृष्टान्तहरूमा खोल्नेछु, म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु। तब यसुले भीडलाई छोड्नुभयो र घरभित्र जानुभयो। उहाँका चेलाहरू उहाँ कहाँ आएर भने, खेतका सामाहरूको बारेमा भनिएको दृष्टान्त हामीलाई व्याख्या गरिदिनुहोस्। यसुले जवाफ दिनुभयो र भन्नुभयो, जसले बारीमा असल बिउ छरे उनी चाहिँ मानिसका पुत्र हुन्, बारी चाहिँ संसार हो, अनि असल बिउ चाहिँ राज्यका पुत्रहरू हुन्, अनि सामाहरू चाहिँ दुष्टका छोराहरू हुन्, र त्यो शत्रु जसले ती सामाहरू छरे त्यो चाहिँ दुष्ट हो। फसलको कटनी संसारको अन्त हो र कटनी गर्नेहरू चाहिँ स्वर्गदूतहरू हुन्। त्यसैले जसरी सामाहरू बटोलिन्छन् र आगोमा जलाइन्छन् यो संसारको अन्तमा यस्तै हुनेछ। मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन् र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबैजनालाई बटुल्नेछन्। तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन् जहाँ रुवावासी र धाराकिटाई हुनेछ। तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्य झैँ चम्कनेछन्। जससँग कान छ उसले सुनोस्। स्वर्गको राज्य चाहिँ जमिनमा लुकाइएको धन जस्तै हो एकजना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो, उसको आनन्दमा उजान्छ, उसँग भएका सबै थोक बेच्छ अनि उसले त्यो जमिन किन्छ। फेरि स्वर्गको राज्य एकजना व्यापारीले मूल्यवान मोतीहरू खोजे जस्तै हो। जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो। फेरि स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जाल जस्तो हो अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो। जब त्यो भरियो, जालहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने, तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले, तर काम नलाग्ने चीजहरूलाई फ्याँकिदिए। संसारको अन्तमा यस्तै हुनेछ। स्वर्गदूतहरू आउनेछन् र धर्मीहरूका माझबाट दुष्टहरूलाई छुट्याउनेछन्। उनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवावासी र दारा किटाई हुनेछ। के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ? चेलाहरूले उहाँलाई भने, बुझेका छौ। तब येशूले तिनीहरूलाई भन्नुभयो, त्यसकारण स्वर्गको राज्यको चेला बनेको हरेक शास्त्री एउटा मानिस जस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चीजहरू निकाल्छ। येशूले यी दृष्टान्तहरू सक्नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो। तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो। परिणाम चाहिँ यस्तो भयो कि तिनीहरू आश्चर्यचकित भए र भने, यी मानिसले उनको ज्ञान र आश्चर्य कर्महरू कहाँबाट पाउँछन्? के यी मानिस सिकर्मीका छोरा होइनन् र? कि उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू याकुब, योसेफ, सिमोन र यहुदा होइनन् र? अनि उनका सबै बहिनी हाम्रै माझमा छैनन् र? त्यसैले यी मानिसले यी सबै कुरा कहाँबाट पाउँछन् त? तिनीहरू उहाँबाट अप्रसन्न भए। तर येशूले तिनीहरूलाई भन्नुभयो, अगमवक्ताको आदर नहुने भनेको उनको आफ्नै परिवार र आफ्नै देशमा मात्र हो, र तिनीहरूको अविश्वासको कारण उहाँले त्यहाँ धेरै आश्चर्य कर्महरू गर्नु भएन। मत्ती अध्याय 14। त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने। उनले आफ्ना नोकरहरूलाई भने, यिनी बप्तिस्मा दिने यूहन्ना हुन् जो मरेकाहरूबाट फेरि जीवित भएका छन्। त्यसकारण यी शक्तिहरूले उनमा काम गरिरहेका छन्, किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्नी हेरोदियासको कारण यूहन्नालाई समाति उनलाई बाँधेर झ्यालखानामा हालेका थिए। किनकि यूहन्नाले तिनलाई भनेका थिए, तिनलाई आफ्नी पत्नीको रूपमा राख्नु तपाईँको निम्ति उचित छैन। हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्नालाई अगमवक्ता मान्थे। तर जब हेरोदको जन्मदिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्न बनाइन्। त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले बाचा गर्दै शपथ खाए। आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, मलाई यहाँ एउटा थालमा बप्तिस्मा दिने यूहन्नाको शिर दिनुहोस्। राजा तिनको बिन्तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्रिभोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए। हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्नाको शिर काटिदिए अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमा कहाँ लगिन्। अनि उनका चेलाहरू आई उनको शवलाई लगेर गाडे। त्यसपछि तिनीहरू गए र येशूलाई बताइदिए। जब येशूले यो कुरा सुन्नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो। जब भीडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए। त्यसपछि येशू तिनीहरूको अगाडि आउनुभयो र उहाँले ठूलो भीड देख्नुभयो। उहाँ तिनीहरूप्रति दयाले भरिनुभयो र तिनीहरूका बीचमा भएका बिमारीहरूलाई निको पार्नुभयो। जब साँझ पर्यो, चेलाहरू उहाँ कहाँ आएर भने, यो त एउटा उजाड स्थान हो र दिन बितिसक्यो, भीडलाई विदा गरिदिनुहोस् ताकि तिनीहरू गाउँहरूमा जान सकुन् र आआफ्ना निम्ति खानेकुराहरू किन्न सकुन्। तर येशूले उनीहरूलाई भन्नुभयो, यिनीहरूलाई टाढा जान आवश्यक छैन, यिनीहरूलाई तिमीहरूले केही खान देऊ। उनीहरूले उहाँलाई भने, हामीसँग यहाँ जम्मा पाँचवटा रोटी र दुईवटा माछा मात्र छन्। येशूले भन्नुभयो, ती म कहाँ ल्याऊ। अनि येशूले भीडलाई चौरमा बस्नको लागि आदेश दिनुभयो। उहाँले पाँचवटा रोटी र दुईवटा माछा लिनुभयो, माथि स्वर्गमा हेर्दै उहाँले धन्यवाद दिनुभयो र रोटीलाई भाँच्नुभयो अनि चेलाहरूलाई ती दिनुभयो। चेलाहरूले ती भीडहरूलाई दिए, तिनीहरू सबैले खाए र टन्न भए। त्यसपछि उनीहरूले खानाका बाँकी भएका टुक्राहरू बाह्र टोकरीभरि बटुले। त्यहाँ खाएकाहरूमध्ये महिला र बालबालिकाहरू बाहेक झण्डै 5,000 मानिस थिए। उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अघि अर्कोपट्टि जान लगाउनुभयो, जबकि भीडलाई चाहिँ उहाँ आफैले विदा गर्न चाहनुभयो। उहाँले भीडलाई पठाइसक्नु भएपछि उहाँ आफै डाँडामा प्रार्थना गर्न जानुभयो। जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो। तर त्यस बेला डुङ्गा भने समुद्रको बीचमा थियो, बतास विपरीत दिशाबाट आएको कारण छालले त्यो अनियन्त्रित भयो। बिहान 3 बजेतिर यसो समुद्रमा हिँड्दै तिनीहरूका नजिक जानुभयो। जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँडिरहनु भएको देखे, तिनीहरू भयभीत भए र भने, यो त भूत हो, र तिनीहरू डरले चिच्याउन थाले। तर येशु तिनीहरूसँग बोल्नुभयो र भन्नुभयो, ढाडस गर, मै हुँ, नडराओ। पत्रसले उहाँलाई जवाफ दिए र भने, प्रभु तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमा आउनलाई आदेश दिनुहोस्। येशुले भन्नुभयो, आऊ। त्यसैले पत्रुस डुङ्गाबाट बाहिर आए र येशु कहाँ जान पानीमा हिँडे। तर जब पत्रुसले बतासलाई देखे, उनी डराए। जब उनी डुब्न थाले, उनले चिच्याउँदै भने, प्रभु मलाई बचाउनुहोस्। येशुले तुरुन्तै आफ्नो हात फैलाउनु भयो, पत्रुसलाई समात्नुभयो र उनलाई भन्नुभयो, ए अल्पविश्वासी, तिमीले किन शङ्का गर्यौ? त्यसपछि जब येशु र पत्रुस डुङ्गामा जानुभयो, तब बतास रोकियो। त्यसपछि डुङ्गामा रहेका चेलाहरूले येशुको आराधना गरे र भने, साँच्चै तपाईँ परमेश्वरका पुत्र हुनुहुन्छ। जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्नुभयो। जब त्यस ठाउँका मानिसहरूले येशूलाई चिने, तिनीहरूले वरपरका सबै क्षेत्रमा त्यो समाचार फैलाए र तिनीहरूले बिरामी भएकाहरू सबैलाई उहाँ कहाँ ल्याए। तिनीहरूले उहाँको कपडाको एउटा छेउ मात्र छुन पाऊ भनी उहाँलाई बिन्ती गरे र जतिले छोए सबैजना निको भए। मत्ती अध्याय 15। त्यसपछि केही फरिसीहरू र शास्त्रीहरू यरुसलेमबाट येशू कहाँ आए। तिनीहरूले भने, किन तपाईँका चेलाहरूले अगुवाहरूको नियमलाई उल्लङ्घन गर्दछन्? किनकि तिनीहरूले खाना खाँदा आफ्ना हात धुँदैनन्? येशूले उत्तर दिनुभयो र उनीहरूलाई भन्नुभयो, तिमीहरूले चाहिँ किन आफ्ना परम्पराहरूका निम्ति परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दछौ? किनकि परमेश्वरले भन्नुभयो, आफ्नी आमा र आफ्नो बुबालाई आदर गर, र जसले आफ्नो बुबा वा आमाको बारेमा खराब कुरा बोल्दछ त्यो निश्चय नै मर्नेछ। तर तिमीहरू भन्छौ, जसले आफ्नो बुबा र आमालाई जे जति सहयोग तपाईँले मबाट प्राप्त गर्नुपर्ने थियो त्यो अब परमेश्वरको निम्ति उपहार हो भनेर भन्दछ भने, त्यस व्यक्तिले आफ्नो बुबाको आदर गर्नु पर्दैन। यसरी तिमीहरूले आफ्ना परम्पराहरूका खातिर परमेश्वरको वचनलाई बेकम्मा बनाएका छौ। ए पाखण्डीहरू हो, यसैयाले तिमीहरूका विषयमा ठिकै अगमबाणी गरेर यसो भने, यी मानिसहरूले आफ्ना ओठले मलाई आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट धेरै टाढा छन्। तिनीहरू मलाई व्यर्थमा आराधना गर्दछन्, किनकि तिनीहरूले आफ्ना सिद्धान्तहरूलाई मानिसहरूले आज्ञा गरे अनुसार सिकाउँदछन्। त्यसपछि उहाँले भीडलाई आफ्नो नजिक बोलाउनुभयो र भन्नुभयो, सुन र बुझ, मुखबाट भित्र पस्ने कुनै कुराले मानिसलाई अपवित्र बनाउँदैन, बरु जुन कुरा मुखबाट बाहिर आउँछ त्यसले मानिसलाई अपवित्र बनाउँदछ। त्यसपछि चेलाहरू आए र येशूलाई भने। जब फरिसीहरूले यो वाक्य सुने तब तिनीहरू चिडिएका थिए भन्ने कुरा के तपाईँलाई थाहा छ? येशूले उत्तर दिनुभयो र भन्नुभयो, हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्नु भएको छैन त्यो उखेलिनेछ। तिनीहरूलाई एक्लै छोडिदेऊ, तिनीहरू दृष्टिविहीन अगुवाहरू हुन्। यदि एउटा अन्धोले अर्को अन्धो मानिसलाई डोर्याउँछ भने दुवैजना खाल्डोमा खस्नेछन्। पत्रुसले उत्तर दिए र येशूलाई भने, यस दृष्टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस्। येशूले भन्नुभयो, कि तिमी अझै अबुझ छौ? कि तिमीलाई थाहा छैन कि जुन कुरा मुखबाट भित्र पस्दछ त्यो पेटमा जान्छ र त्यो शौचालयमा बाहिर निस्कन्छ? तर जुन कुराहरू मुखबाट बाहिर आउँछन् ती हृदयबाट आउँछन्। यी कुराहरू ती हुन् जसले मानिसलाई अपवित्र तुल्याउँदछन्। किनकि दुष्ट विचारहरू, हत्या, व्यभिचार, कामुक अनैतिकता, चोरी, झुटो गवाही र अपमान हृदयबाट निस्कन्छन्। यी कुराहरूले मानिसलाई अपवित्र तुल्याउँदछन्। तर हात नधोई खाना खाँदा त्यसले मानिसलाई अपवित्र बनाउँदैन। त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सिदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्नुभयो। रहेर एउटी कनानी स्त्री त्यस क्षेत्रबाट बाहिर आइन्। तिनी चिच्याएर कराइन् र भनिन्, हे प्रभु दाउदका पुत्र, म माथि दया गर्नुहोस्, मेरी छोरी दुष्टात्माद्वारा धेरै नै सताइएकी छन्। तर येशूले एउटै पनि शब्द बोल्नु भएन। उहाँका चेलाहरू आए र उहाँलाई यसो भन्दै बिन्ती गरे, तिनलाई यहाँबाट पठाइदिनुहोस् किनकि तिनी हाम्रो पछि चिच्याइरहेकी छन्। तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, मलाई इसरायलको घरको हराएको भेडा कहाँ बाहेक कसै कहाँ पनि पठाइएको होइन। तर तिनी आइन् र उहाँको अगाडि घुप्टो पर्दै भनिन्, प्रभु मलाई सहायता गर्नुहोस्। उहाँले जवाफ दिनुभयो र भन्नुभयो, आफ्ना छोराछोरीहरूको रोटी लिएर साना कुकुरहरू कहाँ फालिदिनु उचित हुँदैन। तिनले भनिन्, हो प्रभु, तर ती साना कुकुरहरूले पनि आफ्नो मालिकको टेबुलबाट खसेका केही ससाना टुक्राहरू खाँदछन्। त्यसपछि येशूले जवाफ दिनुभयो र तिनलाई भन्नुभयो, स्त्री, तिम्रो विश्वास महान छ, तिमीले इच्छा गरे अनुसार तिम्रो निम्ति गरियोस्। र त्यही घडी तिनकी छोरी निको भइन्। येशूले त्यो ठाउँ छोड्नुभयो र गालिल समुद्रको नजिक जानुभयो। त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यही बस्नुभयो। ठूलो भीड उहाँका आयो। उनीहरूले आफ्ना साथमा लङ्गडा, दृष्टिविहीन, गुङ्गा र लुला मानिसहरू र बिरामी भएका धेरैलाई ल्याए। उनीहरूले यसुको चरणमा तिनीहरूलाई अर्पण गरे र उहाँले तिनीहरूलाई निको पार्नुभयो। गुङ्गा मानिसहरू बोलेका, लुलाहरू निको पारिएका, लङ्गडाहरू हिँडेका र दृष्टिविहीनहरूले देखेका जब भीडले देख्यो तब तिनीहरू अचम्मित भए। तिनीहरूले इसरायलको परमेश्वरलाई धन्यवाद दिए। यसुले आफ्ना चेलाहरूलाई उहाँ कहाँ बोलाउनुभयो र भन्नुभयो, मलाई यो भीडमाथि दया लागेको छ किनकि तिनीहरू तीन दिनदेखि मसँग बसेका छन् र तिनीहरूसँग खानको निम्ति केही पनि छैन। म तिनीहरूलाई केही नखुवाइकन यहाँबाट पठाउन चाहन्न अनि तिनीहरू बाटोमा मूर्छा पर्ने छैनन्। चेलाहरूले उहाँलाई भने, यस्तो मरूभूमि ठाउँमा यत्रो भीडलाई सन्तुष्ट पार्न हामीले कहाँबाट पर्याप्त रोटी पाउन सक्छौँ? यसुले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग कतिवटा रोटी छन्? तिनीहरूले भने, सातवटा र केही ससाना माछा छन्। त्यसपछि यसुले भीडलाई भुइँमा बस्नलाई आज्ञा गर्नुभयो। उहाँले ती सातवटा रोटी र माछा लिनुभयो र धन्यवाद दिनुभएपछि ती रोटीहरू भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो अनि चेलाहरूले ती भीडलाई दिए। मानिसहरू सबैले खाए र सन्तुष्ट भए र उनीहरूले बाँकी रहेका टुक्रा टाक्री खाना जम्मा गरेर 7 डाला भरे। स्त्रीहरू र बालबालिकाहरू बाहेक जतिले खाए तिनीहरू 4,000 मानिस थिए। त्यसपछि यसुले भीडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो। मत्ती अध्याय 16। फरिसीहरू र शास्त्रीहरू आए र उनीहरूलाई आकाशबाट चिन्ह देखाउन माग गर्दै उहाँको परीक्षा गरे। तर उहाँले उत्तर दिनुभयो र तिनीहरूलाई भन्नुभयो, जब साँझ हुन्छ तिमीहरू भन्छौ मौसम सफा हुनेछ किनकि आकाश रातो छ, र बिहान तिमीहरू भन्छौ आज मौसम नराम्रो हुनेछ किनकि आकाश रातो र बादलले ढाकिएको छ। आकाशको अवस्था हेरेर कसरी अर्थ लगाउने भनेर तिमीहरू जान्दछौ, तर तिमीहरूले समयका चिन्हहरूको अर्थ लगाउन सक्दैनौ। एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्हको खोजी गर्छ, तर योनाको चिन्ह बाहेक अरू कुनै चिन्ह त्यसलाई दिइने छैन। त्यसपछि यसुले तिनीहरूलाई छोड्नुभयो र त्यहाँबाट टाढा जानुभयो। चेलाहरू अर्को छेउमा आए, तर उनीहरूले साथमा रोटी ल्याउन बिर्से। यसुले तिनीहरूलाई भन्नुभयो, ध्यान देऊ र फरिसीहरू र सदुकीहरूको खमीरबाट सावधान रहो। चेलाहरूले एकापसमा कुरा गर्दै यसो भन्न थाले, हामीले रोटी नल्याएको कारण उहाँले यसो भन्दै हुनुहुन्छ। यसुले यो कुरा थाहा पाउनुभयो र भन्नुभयो, अल्पविश्वासीहरू हो, आपसमा किन कुरा गर्छौ र तिमीहरूले रोटी नल्याएका कारण मैले यस्तो भने भनेर भन्दछौ? 5,000 जनाको निम्ति 5 रोटी र तिमीहरूले कति टोकरी बटुलेको कुरा के तिमीहरूलाई अझै सम्झना छैन वा तिमीहरूले बुझेका छैनौ? अथवा 4,000 जनाको निम्ति 7 रोटी र तिमीहरूले कति टोकरी उठायौ? मैले ती रोटीहरूको विषयमा बोलिरहेको थिइनँ भन्ने कुरा तिमीहरू कसरी बुझ्दैनौ? ध्यान देऊ र फरिसीहरू र सदुकीहरूको खमीरबाट सावधान रहो। त्यसपछि उहाँले तिनीहरूलाई रोटीको खमीरबाट होइन तर फरिसीहरू र सदुकीहरूको शिक्षाबाट सावधान रहो भनेर भन्नुभएको रहेछ भने तिनीहरूले बुझे। जब यसु कैसरिया फिलिप्पीको इलाकाहरूमा आइपुग्नुभयो, उहाँले आफ्ना चेलाहरूलाई यसो भन्दै सोध्नुभयो, मानिसका पुत्र को हो भनी मानिसहरूले भन्छन्? उनीहरूले भने, कोही भन्छन् बप्तिस्मा दिने युहन्ना, कोहीले एलिया र अरूले यर्मिया वा अगमबक्ताहरूमध्ये एक हुन् भनेर भन्दछन्। उहाँले तिनीहरूलाई भन्नुभयो, तर म को हुँ भनेर तिमीहरू भन्छौ? सिमोन पत्रुसले उत्तर दिँदै भने, तपाईँ जीवित परमेश्वरका पुत्र ख्रिष्ट हुनुहुन्छ। यसुले उत्तर दिनुभयो र उनलाई भन्नुभयो, युहन्नाका छोरा सिमोन, तिमी धन्यका हौ किनकि शरीर र रगतले यो कुरा तिमीलाई प्रकट गरेको होइन तर स्वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। म तिमीलाई यो पनि भन्दछु कि तिमी पत्रुस हौ र यस चट्टानमाथि म मेरो मण्डली निर्माण गर्नेछु। नरकका ढोकाहरू यसमाथि विजयी हुने छैनन्। म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु। तिमीले पृथ्वीमा जे कुरा बाँध्नेछौ त्यो स्वर्गमा बाँधिनेछ र जे कुरा तिमीले पृथ्वीमा फुकाउनेछौ त्यो स्वर्गमा फुकाइनेछ। त्यसपछि उहाँ नै ख्रिष्ट हुनुहुन्छ भन्ने कुरा कसैलाई नभन्नु भनी यसुले आफ्ना चेलाहरूलाई आज्ञा गर्नुभयो। त्यस समयदेखि यसुले आफ्ना चेलाहरूलाई उहाँ यरुसलेम जानुपर्छ, धर्मगुरुहरू र मुख्य पुजारीहरू र शास्त्रीहरूका हातबाट धेरै कुरा भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवनमा उठाइनुहुन्छ भनी बताउन थाल्नुभयो। तब पत्रुसले उहाँलाई एकातिर लगे र यसो भन्दै हप्काए, प्रभु यो तपाईँबाट टाढा रहोस्, यस्तो तपाईँलाई कहिल्यै नहोस्। तर यसु फर्कनुभयो र पत्रुसलाई भन्नुभयो, शैतान मबाट टाढा होइजा, त मेरो लागि बाधा होस् किनकि तैँले परमेश्वरका कुराहरूलाई ध्यान दिँदैनस् तर मानिसहरूका कुराहरूमा ध्यान लगाउँछस्। त्यसपछि यसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि कसैले मलाई पछ्याउने इच्छा गर्छ भने उसले आफैलाई इन्कार गर्नुपर्छ, आफ्नो क्रुस उठाउनुपर्छ र मलाई पछ्याउनुपर्छ। किनकि जसले आफ्नो प्राण बचाउन खोज्छ उसले त्यो गुमाउनेछ, र जसले मेरो खातिर आफ्नो जीवन गुमाउँछ त्यसले त्यो प्राप्त गर्नेछ। किनकि एउटा मानिसले सारा जगत प्राप्त गरेर आफ्नो जीवन चाहिँ गुमायो भने उसलाई के लाभ हुन्छ र एउटा मानिसले आफ्नो जीवनको बदलामा के दिन सक्छ? किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन्। त्यसपछि उनले हरेक व्यक्तिलाई उसको काम अनुसारको प्रतिफल दिनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खडा भएकाहरूमध्ये तिमीहरू कोही छौ जसले मानिसका पुत्रलाई उनको राज्यमा आउँदै गरेका नदेखुन्जेलसम्म मृत्यु चाख्ने छैन। मत्ती अध्याय 17। छ दिनपछि यसुले पत्रुस, याकुब र उनका भाइ युहन्नालाई उहाँसँग लैजानुभयो र तिनीहरूलाई मात्र एउटा अग्लो पहाडमा लैजानुभयो। उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो, उहाँको मुहार सूर्य झैँ चम्किलो भयो र उहाँको वस्त्र प्रकाश झैँ उज्यालो भयो। हेर, त्यहाँ मोसा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे। पत्रुसले जवाफ दिए र यसुलाई भने, प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ। तपाईँ चाहनुहुन्छ भने म यहाँ तीनवटा वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। जब उनी बोलिरहेका थिए तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो र हेर, त्यहाँ बादलभित्रबाट यस्तो आवाज आयो, यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अति प्रसन्न छु, यिनको कुरा सुन। जब चेलाहरूले यो सुने उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए। अनि यसु आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, उठ र नडराओ। त्यसपछि उनीहरूले माथि हेरे तर यसुलाई बाहेक अरू कसैलाई देखेनन्। जब उहाँहरू पहाडबाट तल झर्दै हुनुहुन्थ्यो यसुले उनीहरूलाई यसो भन्दै आज्ञा दिनुभयो, मानिसका पुत्र मृतकहरूबाट जीवित भई नउठेसम्म यो दर्शनको विषयमा कसैलाई नबताउनु। उहाँका चेलाहरूले उहाँलाई यसो भनेर सोधे, त्यसो भए एलिया पहिले आउनुपर्छ भनेर शास्त्रीहरू किन भन्छन् त? यसुले जवाफ दिनुभयो र भन्नुभयो, एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया पहिले नै आइसकेका छन् तर तिनीहरूले उनलाई चिनेनन्। त्यसको बदला तिनीहरूले उनीमाथि जे मन लाग्यो त्यही गरे, त्यसै गरी मानिसका पुत्रले पनि तिनीहरूको हातबाट दुःख भोग्नेछन्। अनि उहाँले बप्तिस्मा दिने युहन्नाको विषयमा तिनीहरूसँग बोलिरहनु भएको थियो भन्ने कुरा चेलाहरूले बुझे। जब उहाँहरू भीड भएको ठाउँमा आउनुभयो एकजना मानिस उहाँ कहाँ आई उहाँको सामु घुँडा टेकेर भन्यो, प्रभु, मेरो छोरामाथि कृपा गर्नुहोस् किनकि उसलाई छारे रोग लागेको छ र उसले कठोर रूपमा दुःख भोगिरहन्छ किनकि ऊ प्राय आगो वा पानीमा खस्दछ। मैले उसलाई तपाईँका चेलाहरू कहाँ ल्याए तर उनीहरूले उसलाई निको पार्न सकेनन्। यसुले जवाफ दिनुभयो र भन्नुभयो, हे अविश्वासी र भ्रष्ट पुस्ता हो, कहिलेसम्म म तिमीहरूसँग बस्ने? कहिलेसम्म मैले तिमीहरूलाई साथ दिने? उसलाई यता म कहाँ ल्याओ? यसुले उसलाई हकार्नुभयो र भूतात्मा उसबाट बाहिर निस्क्यो, त्यो केटा त्यही घडीबाट निको भयो। त्यसपछि चेलाहरू गुप्तमा यसु कहाँ आए र भने, हामीले किन त्यसलाई बाहिर निकाल्न सकेनौ? यसुले उनीहरूलाई भन्नुभयो, तिमीहरूको कमजोर विश्वासको कारण, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूसँग रायोको दाना जत्तिकै मात्र विश्वास छ भने पनि यो पहाडलाई तिमीहरूले यहाँबाट हटेर त्यहाँ जा भन्यौ भने पनि त्यो जानेछ र तिमीहरूका निम्ति कुनै पनि कुरा असम्भव हुने छैन। तर यस्तो किसिमको भूतात्मा चाहिँ प्रार्थना र उपवास बिना बाहिर निस्कँदैन। जब उहाँहरू गालिलमा बस्नुभयो यसुले आफ्ना चेलाहरूलाई भन्नुभयो, मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछन् र तिनीहरूले उनलाई मार्नेछन् र उनी तेस्रो दिनमा उठाइनेछन्। चेलाहरू औधी दुखित भए। जब उहाँहरू कफर्नहुममा आउनुभएको थियो आधा सेकेल कर उठाउने मानिसहरू पत्रुस कहाँ आए र भने, के तिमीहरूका शिक्षकले आधा सेकेल कर तिर्दैनन्? उनले भने, तिर्छन्। तर जब पत्रुस घरभित्र गए यसु पहिले उनीसँग बोल्नुभयो र भन्नुभयो, सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले कोबाट कर वा महसुल पाउँछन्? तिनीहरूका प्रजाबाट कि परदेशीहरूबाट? जब पत्रुसले परदेशीहरूबाट भनेर भने यसुले उनलाई भन्नुभयो, त्यसो भए प्रजाहरू चाहिँ कर तिर्नबाट मुक्त हुन्छन्। हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराउँ भनेर समुद्रमा जाऊ, बल्छी हान र जुन माछा पहिले पर्छ त्यसलाई तान, तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ, त्यो ल्याऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ। मत्ती अध्याय 18। त्यही समयमा यसुका चेलाहरू उहाँ कहाँ आएर भने, स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हो? यसुले आफ्नो नजिक एउटा सानो बालकलाई बोलाउनुभयो र उसलाई उनीहरूका बीचमा राख्नुभयो र भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चाताप गरेर यी बालक जस्तो नभएसम्म तिमीहरू अरू कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्ने छैनौ। त्यसैले जसले यी सानो बालकले झैं आफूलाई नम्र तुल्याउँछ त्यो मानिस नै स्वर्गको राज्यमा सबैभन्दा महान हुन्छ। अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ उसले मलाई अपनाउँछ। तर ममा विश्वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ त्यसको गलामा एउटा ठूलो ढुङ्गो झुन्ड्याई समुद्रको गहिराईमा फालिदिनु असल हुने थियो। कठिनाईको समयको कारण यस संसारलाई धिक्कार, किनकि यस्तो समय आउनु आवश्यक छ। तर त्यस मानिसलाई धिक्कार जसद्वारा यस्तो समय आउँछ। यदि तिम्रो हात अथवा खुट्टाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटिदेऊ र त्यसलाई तिमीबाट टाढा फ्याँकिदेऊ। दुवै हात वा दुवै खुट्टा भएर अनन्तको आगोमा फालिनुभन्दा लुलो वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ। यदि तिम्रो आँखाले तिमीलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकाल र तिमीबाट टाढा फ्याँकिदेऊ। दुवै आँखा भएर अनन्तको आगोमा फालिनुभन्दा एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिम्रो निम्ति असल हुन्छ। होसियार रहो, यी सानाहरूमध्ये कसैलाई पनि घृणा नगर, किनकि म तिमीहरूलाई भन्दछु स्वर्गमा तिनीहरूका दूतहरूले सधैँ मेरा पिताको मुहार हेर्दछन् जो स्वर्गमा हुनुहुन्छ, किनकि मानिसका पुत्र हराएकाहरूलाई बचाउन आएका हुन्। तिमीहरू के विचार गर्छौ? यदि कुनै मानिससँग 100 भेडा छन् अनि तीमध्ये एउटा हरायो भने के उसले ती 99 डाँडाको एक छेउमा छोडेर त्यस हराएकोलाई खोज्न हिँड्दैन र? अनि साँच्चै म तिमीहरूलाई भन्दछु यदि उसले त्यो हराएको भेडालाई भेट्टायो भने उसँग भएका ती 99 भेडाभन्दा त्यस एउटाको निम्ति उसले बढी रमाहट गर्दछ। त्यसरी नै यी सानाहरूमध्ये एउटै पनि नाश होस् भनी स्वर्गमा हुनुहुने तिमीहरूका पिताले इच्छा गर्नुहुन्न। यदि तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गर्छ भने जाओ र एक्लै भेटेर उसलाई उसको गल्ती देखाइदेऊ। यदि उसले तिम्रो कुरा सुन्छ भने तिमीले आफ्नो भाइलाई प्राप्त गर्नेछौ, तर यदि उसले तिम्रो कुरा सुन्दैन भने अरू 1 वा 2 भाइलाई तिमी सँगै लैजाऊ, ताकि 2 वा 3 साक्षीको बोलीद्वारा हरेक शब्द सत्य ठहरियोस्। र यदि उसले तिनीहरूको कुरा पनि सुन्न इन्कार गर्दछ भने यो विषय मण्डलीलाई बताऊ। यदि उसले मण्डलीलाई पनि सुन्न इन्कार गर्दछ भने ऊ तिम्रो निम्ति गैर यहुदी वा कर उठाउने सरह होस्। साँच्चै म तिमीहरूलाई भन्दछु जे कुराहरू तिमी संसारमा बाँध्छौ त्यो स्वर्गमा पनि बाँधिनेछ, अनि जे कुराहरू तिमी संसारमा फुकाउनेछौ त्यो स्वर्गमा फुकाइनेछ। अझ म तिमीहरूलाई भन्दछु यदि तिमीहरूमध्ये 2 तिनीहरूले मागेका जुनसुकै कुरामा यस संसारमा सहमत हुन्छन् भने स्वर्गमा हुनुहुने मेरा पिताद्वारा तिनीहरूका निम्ति त्यो गरिनेछ, किनकि जहाँ 2 वा 3 मेरो नाउँमा भेला हुन्छन् म तिनीहरूका माझमा हुनेछु। अनि पत्रुस आए र यसुलाई भने, प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पटक पाप गर्यो भने मैले उसलाई क्षमा गरूं, के 7 यसुले उनलाई भन्नुभयो, म तिमीलाई 7 भनेर भन्दिन तर 70 × 7 यसै कारण स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे। जब तिनले हिसाब लिन थाले एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई 10,000 तिर्नुपर्ने थियो, तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले त्यसका मालिकले त्यो सहित त्यसकी पत्नी त्यसका बालबच्चा र सब थोक बेचेर त्यो तिर्न आदेश दिए। त्यसैले त्यस नोकर घुँडा टेक्दै तिनको अघि घोप्टो पर्यो अनि भन्यो, मालिक, मसँग धैर्य गर्नुहोस् अनि म हजुरलाई सब थोक तिर्नेछु। त्यसैले त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए। तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई 100 तिर्नुपर्ने थियो। त्यसले उसलाई पक्रियो र घाँटीमा समात्यो र भन्यो, तैँले मलाई जे तिर्नुपर्नेछ त्यो तिरिहाल। तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्यो, मसँग धैर्य गर्नुहोस् अनि म तपाईँलाई सबै ऋण तिरिदिनेछु। तर त्यो पहिलो नोकरले इन्कार गर्यो, बरु त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो। जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे उनीहरू अत्यन्तै निराश भए। उनीहरू आए र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए। त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, त दुष्ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिए। मैले तँमाथि दया गरे झैं के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैन थियो? त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए। यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ। मत्ती अध्याय 19। जब यसुले यी कुराहरू भनेर सिद्ध्याउनुभयो उहाँ गालिलबाट निस्कनुभयो र यर्दन नदीको पारी यहुदियाको सिमानासम्म आउनुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँले तिनीहरूलाई निको पार्नुभयो। फरिसीहरू उहाँ कहाँ आएर उहाँको जाँच गर्दै उहाँलाई भने, के मानिसले कुनै कारणले उसकी पत्नीलाई त्याग्नु उसको निम्ति न्यायसङ्गत हुन्छ? येशूले उत्तर दिनुभयो र भन्नुभयो, के तिमीहरूले पढेका छैनौ कि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले सुरुदेखि नै तिनीहरूलाई पुरुष र स्त्री गरी बनाउनुभयो, अनि जसले तिनीहरूलाई बनाउनुभयो उहाँले यस्तो पनि भन्नुभयो, यसै कारणले मानिसले उसका बुबा र आमालाई छोड्नेछ र उसकी पत्नीसँग मिल्नेछ र ती दुवैजना एउटै शरीर हुनेछन्। यसै कारण तिनीहरू अब दुई होइनन् तर एउटै शरीर हुन्। त्यसै कारण जे परमेश्वरले एकसाथ जोड्नु भएको छ तिनीहरूलाई कसैले पनि नछुट्याओस्। तिनीहरूले उहाँलाई भने, त्यसो भए मोसाले हामीलाई त्यागपत्र लेखेर त्याग्ने आज्ञा किन दिए त? उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूको हृदयको कठोरताको कारणले मोसाले तिमीहरूलाई तिमीहरूका पत्नीहरू त्याग्न अनुमति दिए, तर सुरुदेखि त यस्तो थिएन। म तिमीहरूलाई भन्दछु, जसले कामुक अनैतिकताको कारणले बाहेक आफ्नी पत्नीलाई त्याग्छ र अर्कीसँग विवाह गर्छ त्यसले व्यभिचार गर्दछ, र जुन मानिसले त्यस त्यागिएकी स्त्रीसँग विवाह गर्दछ उसले पनि व्यभिचार गर्दछ। चेलाहरूले येशूलाई भने, यदि पतिको आफ्नै पत्नीसँग यस्तो अवस्था हुन्छ भने विवाह नगर्नु नै असल हो। तर येशूले तिनीहरूलाई भन्नुभयो, सबै व्यक्तिले यस शिक्षालाई ग्रहण गर्न सक्दैनन्, तर तिनीहरूले मात्र जसलाई यो ग्रहण गर्नको निम्ति दिइएको छ, किनकि केही नपुंसकहरू छन् जो आफ्नै आमाको गर्भदेखि नै त्यस्तै जन्मे, र केही नपुंसकहरू छन् जो मानिसहरूद्वारा नपुंसक बनाइएका थिए, र केही नपुंसकहरू छन् जसले स्वर्गको राज्यको निम्ति आफैलाई नपुंसक बनाए। जसले यो शिक्षालाई ग्रहण गर्न सक्षम हुन्छ उसले ग्रहण गरोस्। त्यसपछि येशूले आफ्ना हात राखेर प्रार्थना गरिदिउन् भनी उहाँ कहाँ केही ससाना बालकहरूलाई ल्याइयो, तर चेलाहरूले तिनीहरूलाई हप्काए। तथापि येशूले भन्नुभयो, साना बालकहरूलाई अनुमति देऊ र तिनीहरूलाई म कहाँ आउन नरोक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्नुभयो र त्यसपछि त्यहाँबाट निस्कनुभयो। हेर, एकजना मानिस येशू कहाँ आयो र भन्यो, गुरुज्यू, मैले अनन्त जीवन प्राप्त गर्न के असल काम गर्नुपर्छ? येशूले उसलाई भन्नुभयो, असल के हो भनेर तिमी मलाई किन सोध्छौ? एकमात्र असल हुनुहुन्छ, तर यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर। त्यो मानिसले उहाँलाई भन्यो, कुन आज्ञाहरू? येशूले भन्नुभयो, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, झुटो गवाही नदिनु, आफ्ना बुबा र आमालाई आदर गर्नु र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु। त्यो जवान मानिसले उहाँलाई भन्यो, यी सबै कुरा त मैले पालना गरेकै छु, मैले अझै के गर्न आवश्यक छ? येशूले उसलाई भन्नुभयो, यदि तिमी सिद्ध हुने इच्छा गर्छौ भने जाओ र तिमीसँग जे जति छ त्यो बेच र ती गरीबहरूलाई देऊ र तिमीले स्वर्गमा धन प्राप्त गर्नेछौ, त्यसपछि आएर मलाई पछ्याऊ। तर जब त्यस जवान मानिसले येशूले भन्नुभएको कुरा सुन्यो ऊ साह्रै दुखित भएर गइहाल्यो, किनभने ऊ धेरै सम्पत्ति भएको मानिस थियो। येशूले उहाँका चेलाहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, धनी मानिसलाई स्वर्गको राज्यमा प्रवेश गर्न धेरै कठिन हुन्छ। म फेरि तिमीहरूलाई भन्दछु, धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सिएको नात्रीबाट प्रवेश गर्न सजिलो हुन्छ। जब चेलाहरूले यो सुने तिनीहरू साह्रै छक्क परे र भने, त्यसो भए को बचाइन सक्छ? येशूले तिनीहरूलाई हेर्नुभयो र भन्नुभयो, मानिसहरूका निम्ति त यो असम्भव छ, तर परमेश्वरको निम्ति सबै कुरा सम्भव छन्। त्यसपछि पत्रुसले जवाफ दिए र उहाँलाई भने, हेर्नुहोस्, हामीले सबै थोक त्यागेका छौँ र तपाईँलाई पछ्याएका छौँ, तब हामीले के पाउनेछौँ? येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू जसले मलाई पछ्याएका छौ, नयाँ जन्ममा जब मानिसका पुत्र इसरायलका बाह्र कुलको न्याय गर्दै आफ्नो महिमाको सिंहासनमा बस्छन्, तिमीहरू पनि बाह्रवटा सिंहासनमा बस्नेछौ। प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदीबहिनीहरू, बुबा, आमा, बालबच्चाहरू वा देश त्यागेको छ उसले सय गुणा प्राप्त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ। तर धेरैजना जो अहिले पहिला छन् तिनीहरू पछि पर्नेछन्, र धेरैजना जो पछि परेका छन् तिनीहरू पहिला हुनेछन्। मत्ती अध्याय 20। किनकि परमेश्वरको राज्य एकजना जमिन मालिक जस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एकाबिहानै बाहिर गए। ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए। उनी 9 बजे बाहिर गए र बजारमा अरू कामदारहरूलाई केही काम नगरी उभिरहेको देखे। उनले तिनीहरूलाई भने, तिमीहरू पनि दाखबारीमा जाओ र जे उचित छ त्यो म तिमीहरूलाई दिनेछु। यसै कारण तिनीहरू काम गर्न गए। फेरि उनी 12 बजे र 3 बजे बाहिर गए र त्यसै गरे। एकपटक फेरि उनी 5 बजे बाहिर गए र अरूहरूलाई केही काम नगरी उभिरहेको भेट्टाए। उनले तिनीहरूलाई भने, तिमीहरू दिनभरि नै यहाँ किन व्यर्थमा केही काम नगरी बसिरहेका छौ? तिनीहरूले उनलाई भने, किनकि कसैले पनि हामीलाई काममा लगाएको छैन। उनले तिनीहरूलाई भने, तिमीहरू पनि दागबारीमा जाओ। जब साँझ पर्यो, ती दागबारीका मालिकले उनका व्यवस्थापकलाई भने, ती कामदारहरूलाई बोलाऊ र अन्तिममा आएकोबाट सुरु गर्दै तिनीहरूलाई तिनीहरूका ज्याला तिरिदेऊ। जब 5 बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले 1 दिनार पाए। जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि 1 दिनार नै प्राप्त गरे। जब तिनीहरूले आफ्ना ज्यालाहरू प्राप्त गरे, तिनीहरूले त्यस जमिन मालिकको विरुद्धमा गनगन गरे। तिनीहरूले भने, यी अन्तमा आएका कामदारहरूले 1 घण्टा मात्र काममा बिताएका थिए, तर तपाईँले उनीहरूलाई हामी समान बनाउनु भएको छ। हामीहरू जसले सारा दिनको बोझ र पोल्ने घामलाई सह्यौं। तर ती मालिकले जवाब दिए र तिनीहरूमध्ये 1 जनालाई भने, मित्र, मैले तिमीलाई कुनै खराबी गरेको छैन। के तिमी मसँग 1 दिनारमा मन्जुर भएका थिएनौ र? जे तिम्रो हो त्यो ल्याऊ र आफ्नो बाटो लाग। मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु। के मैले मेरो आफ्नो सम्पत्तिलाई मैले चाहना गरे जस्तो गर्नु न्यायसङ्गत होइन र? वा म असल भएको कारणले तिम्रा आँखा दुष्ट भएको हो? यसैले पछिल्लो पहिलो हुनेछ र पहिलो चाहिँ पछिल्लो हुनेछ। बोलाइएका धेरै छन्, तर चुनिएका थोरै मात्र छन्। जसै येशु यरूसलेमतिर जाँदै हुनुहुन्थ्यो, उहाँले ती 12 जना चेलालाई अलग्गै राख्नुभयो र बाटोमा जाँदै गर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, हेर, हामीहरू यरूसलेमतर्फ जाँदैछौँ र मानिसका पुत्र मुख्य पूजाहारीहरू र शास्त्रीहरूका हातमा सुम्पिनेछन्। तिनीहरूले उनलाई मृत्युदण्डको दोष लगाउनेछन् र उहाँको ठट्टा गर्न, उहाँलाई कोर्रा लगाउन र क्रुसमा झुन्ड्याउनको लागि तिनीहरूले उनलाई गैर यहुदीहरूको हातमा सुम्पनेछन्। तर उनी तेस्रो दिनमा उठाइनेछन्। त्यसपछि जब्दिएका छोराहरूकी आमा आफ्ना 2 छोराका साथमा येशु कहाँ आइन्। तिनी उहाँको अगाडि घोप्टो परिन् र उहाँबाट केही कुरा पाउनलाई उहाँसँग बिन्ती गरिन्। येशुले तिनलाई भन्नुभयो, तिमीले के कुराको चाहना गर्छौ? तिनले उहाँलाई भनिन्, तपाईँको राज्यमा यी मेरा 2 जना छोरामध्ये एउटा तपाईँको दायाँ हातपट्टि र अर्को बायाँ हातपट्टि बसुन् भनेर आज्ञा गर्नुहोस्। तर येशूले जवाफ दिनुभयो र भन्नुभयो, तिमीहरूले के मागिरहेका छौ सो तिमीहरूलाई थाहा छैन? के मैले पिउन गइरहेको कचौराबाट पिउन तिमीहरू सक्षम छौ र? तिनीहरूले उहाँलाई भने, हामीहरू सक्षम छौं। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले मेरो कचौराबाट त पिउनेछौ, तर मेरो दाहिने हातपट्टि र मेरो देब्रे हातपट्टि बस्न दिने मैले होइन, तर यो तिनीहरूका निम्ति हो जसका निम्ति मेरा पिताद्वारा तयार पारिएको छ। जब अरू 10 जना चेलाले यो कुरालाई सुने, तिनीहरू यी 2 जना दाजुभाइसँग अति नै रुष्ट भए। तर येशूले तिनीहरूलाई आफू कहाँ बोलाउनुभयो र भन्नुभयो, तिमीहरू जान्दछौ कि गैर यहुदीहरूका शासकहरूले तिनीहरूलाई अधीनमा राख्छन् र तिनीहरूका महत्त्वपूर्ण मानिसहरूले तिनीहरूमाथि अधिकार गर्दछन्। तर तिमीहरूका बीचमा यस्तो हुनुहुँदैन। बरु जो तिमीहरूका बीचमा महान हुने चाहना गर्दछ, ऊ तिमीहरूको सेवक हुनुपर्दछ र जो तिमीहरूका बीचमा पहिलो हुने इच्छा गर्दछ, ऊ तिमीहरूको दास हुनुपर्दछ। जसरी मानिसका पुत्र सेवा पाउनलाई आएका होइनन्, तर सेवा दिनलाई आएका हुन् र धेरैका मोल तिर्नको निम्ति आफ्नो जीवन दिनलाई आएका हुन्। जसै तिनीहरू यरिहोबाट बाहिर गए, एउटा ठूलो भीड उहाँको पछि लाग्यो र 2 जना दृष्टिविहीन बाटोको छेउमा बसिरहेका थिए। येशु त्यहाँबाट भएर जाँदै हुनुहुन्छ भन्ने कुरा जब तिनीहरूले सुने, तिनीहरू चिच्याए, हे प्रभु, दाउदका पुत्र, हामीमाथि कृपा गर्नुहोस्। तिनीहरूलाई चुप रहन भन्दै भीडले तिनीहरूलाई हप्कायो, तर तिनीहरूले अझै बढी कराएर भने, हे प्रभु, दाउदका पुत्र, हामीमाथि कृपा गर्नुहोस्। तब येशु उभिनुभयो र तिनीहरूलाई बोलाएर भन्नुभयो, मैले तिमीहरूका निम्ति के गरिदिएको तिमीहरू चाहन्छौ? तिनीहरूले उहाँलाई भने, प्रभु, हाम्रा आँखा खोलिउन्। तब येशु दयाले भरिनु भएर तिनीहरूको आँखा छुनुभयो। तिनीहरूले त्यत्तिखेरै आफ्ना दृष्टि प्राप्त गरे र उहाँलाई पछ्याए। मत्ती अध्याय 21। जब येशु र उहाँका चेलाहरू यरूसलेमको नजिक पुग्नुभयो र जैतुन डाँडाको बेथफागे भनिने ठाउँमा आइपुग्नुभयो, तब येशुले 2 जना चेलालाई पठाउनुभयो र येशु भन्नुभयो, तिमीहरू सामुन्नेको गाउँमा जाओ र तिमीहरूले त्यहाँ पुग्ने बित्तिकै बाँधेर राखिएको एउटा गधा र त्यससँग एउटा बछेडा भेट्टाउनेछौ। तिनीहरूलाई फुकाओ र म कहाँ ल्याऊ? यदि यसको विषयमा कसैले केही भन्यो भने तिमीहरूले यसो भन, प्रभुलाई यसको आवश्यक परेको छ, र त्यस मानिसले तुरुन्तै तिनीहरूलाई तिमीहरूसँग पठाइदिनेछन्। अगमवक्ताद्वारा भनिएको कुरा पूरा हुनलाई यस्तो हुन आयो। उहाँले भन्नुभयो, सियोनकी छोरीलाई भन, हेर, विनम्र भई र गधामाथि सवार भएर अनि गधाको बच्चा अर्थात् एउटा बछेडामाथि चढेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। तब चेलाहरू गए र येशूले जस्तो निर्देशन दिनुभएको थियो त्यस्तै गरे। तिनीहरूले गधा र बछेडालाई ल्याए र तिनीहरूमाथि आफ्ना कपडाहरू बिछ्याइदिए र येशु ती कपडाहरूमाथि बस्नुभयो। भीडमा भएकाहरू धेरैले आफ्ना कपडाहरू बाटोमा बिछ्याइदिए र अरूहरूले रुखका हाँगाहरू भाँचे र ती बाटोमा फैलाइदिए। येशुको अघि गएका र उहाँलाई पछ्याएका सबै भीडले यसो भन्दै चिच्याए, दाउदका पुत्रलाई होसन्ना, उहाँ धन्यको हुनुहुन्छ जो परमेश्वरको नाउँमा आउनुहुन्छ, उच्चमा विराजमान हुनुहुनेलाई होसन्ना। जब येशु यरूशलेमभित्र आउनुभएको थियो, सारा सहरमा हलचल भयो र तिनीहरूले भने, यिनी को हुन्? भीडले जवाफ दियो, उहाँ येशु हुनुहुन्छ, गालिलको नासरतबाट आउनुभएका अगमवक्ता। त्यसपछि येशु मन्दिरभित्र प्रवेश गर्नुभयो। उहाँले मन्दिरभित्र खरिद गर्ने र बेच्ने सबैलाई बाहिर निकालिदिनुभयो र पैसा साट्नेहरूका टेबुलहरू अनि परेवा बेच्नेहरूका आसनहरू पल्टाइदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो लेखिएको छ, मेरो घर प्रार्थनाको घर कहलाइनेछ, तर तिमीहरूले यसलाई डाकुहरूको अड्डा बनाउँछौ। तब दृष्टिविहीनहरू र लङ्गडाहरू मन्दिरभित्र आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। तर जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मका कुराहरू देखे र जब तिनीहरूले मन्दिरमा केटाकेटीहरूले दाउदका पुत्रलाई होसन्ना भनेर चिच्याइरहेका सुने, तिनीहरू रिसले चुर भए। तिनीहरूले उहाँलाई भने, के यी मानिसहरूले जे भनिरहेका छन् तिमी सुन्न सक्छौ? येशूले तिनीहरूलाई भन्नुभयो, हो, तर के तिमीहरूले कहिले पढेका छैनौ? दुधे बालक र शिशुहरूको मुखबाट उहाँले पूर्ण प्रशंसा लिनुभएको छ। त्यसपछि येशू तिनीहरूबाट बिदा हुनुभयो र बेथानीको सहरमा जानुभयो र उहाँले त्यो रात त्यहीँ बिताउनुभयो। बिहान जब उहाँ सहरमा फर्कनुभयो, उहाँ भकाउनु भएको थियो। उहाँले बाटोको छेउमा एउटा अन्जिरको बोट देख्नुभयो। उहाँ त्यसको नजिक जानुभयो र त्यसमा पातहरू बाहेक अरू केही भेट्टाउनु भएन। उहाँले त्यसलाई भन्नुभयो, तँबाट अब कहिले पनि फेरि कुनै फल नआओस्। र त्यो अन्जिरको बोट तुरुन्तै सुकिहाल्यो। जब चेलाहरूले यो देखे, तिनीहरू अचम्मित भए र भने, यति चाँडै यो बोट कसरी सुकेर गयो? येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूमा विश्वास छ र शङ्का गरेनौ भने यस अन्जिरको बोटलाई जे गरिएको थियो त्यो मात्र होइन, तर तिमीहरूले यस पहाडलाई यहाँबाट उखेलिएर समुद्रमा जा भन्यो भने पनि त्यसै हुनेछ। तिमीहरूले विश्वास गरेर जेसुकै कुरा प्रार्थनामा माग्छौ त्यो तिमीहरूले पाउनेछौ। जब येशू मन्दिरमा आउनुभएको थियो, उहाँले सिकाउँदै गर्नुहुँदा मुख्य पुजारीहरू र मानिसका अगुवाहरू उहाँ कहाँ आएर भने, तिमीले कुन अधिकारले यी कुराहरू गर्दछौ र तिमीलाई यो अधिकार कसले दियो? येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्नेछु, यदि तिमीहरूले मलाई त्यो बतायो भने मैले कुन अधिकारले यी कुराहरू गर्छु भन्ने कुरा म तिमीहरूलाई बताउनेछु। युहन्नाको बप्तिस्मा कहाँबाट आएको हो, स्वर्गबाट हो या मानिसहरूबाट? तिनीहरूले एक आपसमा यस्तो भन्दै छलफल गरे, यदि हामीले स्वर्गबाट भन्यौँ भने उसले हामीलाई त्यसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ भनेर भन्नेछन्, तर यदि हामीले मानिसबाट भन्यौँ भने हामी भीडसँग डराउँदछौ किनकि तिनीहरू सबैले युहन्नालाई एक अगमवक्ताको रूपमा हेर्दथे। तब तिनीहरूले येशूलाई जवाब दिएर भने, हामीलाई थाहा छैन। उहाँले पनि तिनीहरूलाई भन्नुभयो, म पनि कुन अधिकारले यी कुराहरू गर्दछु भनेर तिमीहरूलाई भन्दिन, तर तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुईजना छोरा थिए। उनी पहिलो कहाँ गएर भने, छोरा आज दागबारीमा गएर काम गर। त्यो छोराले जवाब दियो र भन्यो, म जान्न। तर केही समयपछि उसले आफ्नो मन बदल्यो र गयो र त्यो मानिस आफ्नो दोस्रो छोरा कहाँ गए र त्यही कुरा भने। यो छोराले जवाब दियो र भन्यो, हजुर म जानेछु, तर त्यो गएन। यी दुईजना मध्ये कुन चाहिँ छोराले आफ्नो बुबाको इच्छा पूरा गर्यो? तिनीहरूले भने, पहिलो चाहिँले। येशूले तिनीहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूभन्दा पहिले कर उठाउनेहरू र यौनकर्मीहरू परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। किनकि युहन्ना तिमीहरू कहाँ धार्मिकताको बाटोमा आए, तर तिमीहरूले उनलाई विश्वास गरेनौ, जबकि कर उठाउनेहरू र यौनकर्मीहरूले उनलाई विश्वास गरे, र तिमीहरूले जब यो भइरहेको देख्यौ उनमा विश्वास गर्नलाई पछि तिमीहरूले पश्चाताप पनि गरेनौ। अर्को दृष्टान्त सुन, एकजना मानिस थिए जो जमिन मालिक थिए। उनले त्यहाँ दागबारी लगाए र त्यसको वरिपरि बार लगाए, त्यहाँ दाग पेल्ने कोल बनाए, रेखदेखको निम्ति एउटा धरहरा बनाए र खेतालाहरूलाई त्यसको ठेक्का दिए। त्यसपछि उनी अर्कै देशमा गए। जब दागको फसलको समय आयो, उनले दागबारीका खेतालाहरू कहाँ दाग ल्याउनको लागि नोकरहरू पठाए, तर दागबारीका खेतालाहरूले उनका नोकरहरूलाई बसमा लिए, एउटालाई पिटे, अर्कोलाई मारे र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए। फेरि मालिकले पहिलेभन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दागबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे। त्यसपछि मालिकले यसो भन्दै आफ्नै छोरालाई तिनीहरू कहाँ पठाए, तिनीहरूले मेरा छोरालाई आदर गर्नेछन्। तर जब दागबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, यो त उत्तराधिकारी हो, आओ हामी यसलाई मारौं र यसको उत्तराधिकार लियौं। यसैले तिनीहरूले उसलाई पक्रे, दागबारीबाट बाहिर फ्याँकिदिए र उसलाई मारे। जब त्यस दागबारीका मालिक आउँछन्, तिनले ती दागबारीमा काम गर्नेहरूलाई के गर्लान्? तिनीहरूले उहाँलाई भने, उनले ती दुष्ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दागबारी ती मानिसहरूलाई ठिक्कामा दिनेछन् जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन्। यसुले तिनीहरूलाई भन्नुभयो कि तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ, जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यही चाहिँ कुनाको शिर ढुङ्गो बन्यो। यो परमप्रभुबाट भएको हो अनि हाम्रो दृष्टिमा यो आश्चर्यपूर्ण छ। यसकारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट टाढा लगिनेछ र एउटा यस्तो जातिलाई दिनेछ जसले आफ्नो फल फलाउनेछ। जो यस ढुङ्गामा खस्दछ त्यो टुक्रा टुक्रा पारिनेछ, तर जसमाथि यो खस्दछ त्यो कुल्चिनेछ। जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँका दृष्टान्तहरू सुने, तिनीहरूकै विषयमा उहाँले बोलिरहनु भएको थियो भन्ने तिनीहरूले बुझे। तिनीहरूले उहाँलाई पक्रन चाहन्थे, तर मानिसहरूले उहाँलाई अगमवक्ता मान्ने हुनाले तिनीहरू भीडसँग डराए। मत्ती अध्याय 22। तिनीहरूसँग यसो भन्दै यसो दृष्टान्तमा बोल्नुभयो, स्वर्गको राज्य एउटा यस्तो राजा जस्तो हो जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयार गरे। उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन्। फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ती निम्त्याइएकाहरूलाई यसो भन्नु, मैले मेरो भोज तयार पारेको छु, मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन् र सबै कुरा तयार छन्, विवाहको भोजमा आओ। तर तिनीहरूले केही वास्ता नै गरेनन् र एउटा आफ्नो खेतबारी र अर्को आफ्नो व्यवसायतिर लाग्यो। अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे, तिनीहरूसँग लाजमर्दो व्यवहार गरे र तिनीहरूलाई मारे। तर राजा रिसाए, उनले आफ्ना सेनाहरू पठाए, ती हत्याराहरूलाई मारे र तिनीहरूको सहर जलाइदिए। त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन्। त्यसैले तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ। ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे। त्यसैले विवाहको घर पाहुनाहरूले भरियो। तर जब राजा पाहुनाहरूलाई हेर्न भने भित्र आए, त्यहाँ एकजना मानिस विवाहको पोसाक नलगाइकन भोजमा आएको उनले देखे। राजाले उसलाई भने, मित्र, विवाहको पोसाक नलगाइकन तिमी यहाँ भित्र कसरी आयौ? अनि त्यस व्यक्तिले केही बोल्न सकेन। त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, यस मानिसका हात र खुट्टा बाँध र यसलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ रुवाबासी र धारा किटाई हुनेछ, किनकि बोलाइएकाहरू धेरै छन् तर चुनिएकाहरू थोरै छन्। त्यसपछि फरिसीहरू त्यहाँबाट गए र यसुले भन्नुभएको कुरामा उहाँलाई नै कसरी जालमा पार्ने भन्ने बारेमा योजना बनाए। त्यसपछि तिनीहरूले आफ्ना चेलाहरू र हेरोदी दलका केही मानिसहरूलाई उहाँ कहाँ पठाए। तिनीहरूले यसुलाई भने, गुरुज्यू, हामीलाई थाहा छ कि तपाईँ सत्य हुनुहुन्छ र तपाईँले परमेश्वरको मार्गलाई सत्यतामा सिकाउनुहुन्छ। तपाईँ कसले के सोच्छ भन्ने कुरालाई वास्ता गर्नुहुन्न र मानिसहरूका बीचमा तपाईँले पक्षपात गर्नुहुन्न। त्यसैले हामीलाई भन्नुहोस् कि तपाईँ के भन्नुहुन्छ, कैसरलाई कर तिर्नु उचित हो कि होइन? तर यसुले तिनीहरूको दुष्टता थाहा पाउनुभयो र भन्नुभयो, पाखण्डी हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाओ। त्यसपछि तिनीहरूले उहाँ कहाँ एक दिनार ल्याए। यसुले तिनीहरूलाई भन्नुभयो, यी कसका नाम र छाप हुन्? तिनीहरूले उहाँलाई भने, कैसरको। त्यसपछि यसुले तिनीहरूलाई भन्नुभयो, त्यसो भए जे कैसरका हुन् ती कैसरलाई देऊ र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ। जब तिनीहरूले यो सुने तिनीहरू छक्क परे। त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए। त्यही दिनमा केही सदुकीहरू उहाँ कहाँ आए जसले पुनरुत्थान हुँदैन भनेर भन्दथे। तिनीहरूले उहाँलाई सोधे, गुरुज्यू, मोसाले भनेका थिए, यदि कुनै पुरुष बालक नजन्माइकन मर्यो भने उसको भाइले त्यसकी पत्नीलाई विवाह गर्नुपर्छ र आफ्ना दाजुको निम्ति सन्तान जन्माउनुपर्छ। तिनीहरू सातजना दाजुभाइ थिए। पहिलोले विवाह गर्यो, कुनै पनि सन्तान नभइकन उसले आफ्नी पत्नी आफ्नो भाइलाई छोड्यो। त्यसपछि दोस्रो भाइले त्यस्तै गर्यो, त्यसपछि तेस्रोले र सातौं भाइसम्म यस्तै हुँदै गयो। तिनीहरू सबै मरेपछि त्यो स्त्री पनि मरी। अब पुनरुत्थानमा ती सात दाजुभाइमध्ये त्यो स्त्री कुन चाहिँको पत्नी हुन्छ, किनकि तिनीहरू सबैले उसँग विवाह गरिसकेका छन्। तर यसुले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, तिमीहरू भूलमा परेका छौ, किनभने तिमीहरू धर्मशास्त्र वा परमेश्वरको शक्तिलाई जान्दैनौ, किनकि पुनरुत्थानमा तिनीहरू न त विवाह गर्दछन् न त तिनीहरूलाई विवाहको निम्ति दिइन्छ, बरु तिनीहरू स्वर्गमा हुने दूतहरू जस्तै हुन्छन्। तर मृतकहरूको पुनरुत्थानको बारेमा परमेश्वरद्वारा यसरी तिमीहरूलाई भनिएको के तिमीहरूले पढेका छैनौ? म अब्राहमका परमेश्वर, इसाहकका परमेश्वर र याकुबका परमेश्वर हुँ। परमेश्वर मृतकहरूको परमेश्वर हुनुहुन्न, तर उहाँ जीवितहरूका परमेश्वर हुनुहुन्छ। जब भीडले यो सुन्यो तिनीहरू उहाँको शिक्षामा छक्क परे। तर येशूले सदुकीहरूलाई चुप पार्नु भएको जब फरिसीहरूले सुने तिनीहरू भेला भए। तिनीहरू मध्येका एकजना व्यवस्थाका गुरुले उहाँको जाँच गर्दै एउटा प्रश्न सोधे, गुरुज्यू व्यवस्थामा सबैभन्दा महान आज्ञा चाहिँ कुन हो? येशूले उनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु, यो चाहिँ पहिलो र महान आज्ञा हो। अनि दोस्रो आज्ञा पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैं प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरू यी दुईवटा आज्ञामाथि आधारित छन्। फरिसीहरू एकै ठाउँमा जम्मा भएको बेलामा येशूले तिनीहरूलाई एउटा प्रश्न सोध्नुभयो। उहाँले भन्नुभयो, तिमीहरू ख्रिष्टको बारेमा के विचार गर्दछौ? ख्रिष्ट कसका पुत्र हुन्? तिनीहरूले उहाँलाई भने, दाउदका पुत्र। येशूले तिनीहरूलाई भन्नुभयो, त्यसो भए दाउद पवित्र आत्माले भरिँदा तिनले किन उहाँलाई यसरी प्रभु भनी पुकारे? परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, जबसम्म मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस। यदि दाउदले ख्रिष्टलाई प्रभु भन्दछन् भने उनी कसरी दाउदका पुत्र हुन सक्छन् त? तिनीहरू कसैले पनि जवाफमा एउटा शब्द पनि बोल्न सकेन र त्यस दिनपछि उहाँलाई कसैले पनि अरू प्रश्नहरू सोध्ने साहस गरेन। मत्ती अध्याय 23। त्यसपछि येशू भीडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो। उहाँले भन्नुभयो, शास्त्रीहरू र फरिसीहरू मोसाको आसनमा बस्छन्, यसकारण तिनीहरूले तिमीहरूलाई जे गर भनी आज्ञा गर्दछन् ती कुरा गर र तिनीहरूलाई पालन गर, तर तिनीहरूका कामहरूको अनुसरण नगर, किनकि तिनीहरू कुराहरू चाहिँ गर्दछन् तर पछि आफैले ती गर्दैनन्। हो, तिनीहरूले बोक्न कठिन हुने गरौँ भारीहरू बाँधिदिन्छन् अनि तिनीहरूले ती मानिसहरूका काँधहरूमा राखिदिन्छन्, तर तिनीहरू आफैले भने ती बोक्नलाई एउटा औँला पनि चलाउँदैनन्। तिनीहरूले सबै काम मानिसहरूले देखुन् भनेर गर्छन्, किनकि तिनीहरूले आफ्ना निधारमा र नाडीमा राखिने व्यवस्था पत्रीहरू ठूलो बनाउँछन् र तिनीहरूले आफ्ना वस्त्रका झुम्काहरू लामो पार्दछन्। तिनीहरूले भोजमा मुख्य स्थानहरू र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन् अनि बजारहरूमा विशेष अभिवादन गरिएको र मानिसहरूद्वारा रब्बी भनी सम्बोधन गरिएको चाहन्छन्। तर तिमीहरूलाई रब्बी भनी सम्बोधन गरिनु हुँदैन, किनकि तिमीहरूका एउटै मात्र गुरु हुनुहुन्छ र तिमीहरू सबै दाजुभाइहरू हौ। अनि पृथ्वीमा कुनै पनि मानिसलाई पिता भनी नपुकार, किनकि तिमीहरूका एकमात्र पिता हुनुहुन्छ र उहाँ स्वर्गमा हुनुहुन्छ। न त गुरुज्यू भनी कसैले तिमीहरूलाई बोलाउन्, किनकि ख्रिष्ट तिमीहरूका एकमात्र गुरु हुनुहुन्छ। तर जो तिमीहरूका माझमा सबैभन्दा महान छ ऊ तिमीहरूका दास हुनेछ। जसले आफूलाई उच्च पार्दछ त्यसलाई होच्याइनेछ अनि जसले आफूलाई हुच्याउँछ त्यसलाई उच्च पारिनेछ। तर धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गको राज्यलाई बन्द गर्दछौ, किनकि तिमीहरू यसमा आफै प्रवेश गर्दैनौ अनि न त प्रवेश गर्न लागेकाहरूलाई त्यसो गर्न दिन्छौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, किनकि तिमीहरू विधवाहरूका घरहरू नष्ट गर्दछौ जबकि लामो लामो प्रार्थना गरी देखाउँदछौ, यसकारण तिमीहरूले अझ बढी दण्ड पाउनेछौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, किनकि एकजनालाई आफ्नो मतमा ल्याउनलाई तिमीहरू समुन्द्र र जमिन चहार्दछौ, जब त्यो तिमीहरूको मतमा आउँछ त्यसलाई आफूभन्दा दोब्बर नरकको पुत्र बनाउँछौ। धिक्कार तिमीहरूलाई, ए अन्धा अगुवाहरू हो, तिमीहरू जसले भन्दछौ कसैले मन्दिरको शपथ खान्छ भने केही पनि हुँदैन, तर जसले मन्दिरको सुनको शपथ खान्छ ऊ आफ्नो शपथद्वारा बाँधिन्छ। ए दृष्टिविहीन मूर्खहरू हो, कुन चाहिँ ठुलो हो, सुन कि त्यस सुनलाई परमेश्वर कहाँ अर्पण गर्ने मन्दिर? अनि कसैले वेदीको शपथ खान्छ भने केही पनि हुँदैन, तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खान्छ भने ऊ आफ्नो शपथद्वारा बाँधिन्छ। ए अन्धा मानिसहरू हो, कुन चाहिँ ठुलो हो, भेटी कि त्यस भेटीलाई परमेश्वर कहाँ अर्पण गर्ने वेदी? अनि जसले वेदीको शपथ खान्छ उसले त्यस वेदी र त्यसमाथि भएका सबै थोकको शपथ खान्छ, अनि जसले मन्दिरको शपथ खान्छ उसले त्यस मन्दिर र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ, अनि जसले स्वर्गको शपथ खान्छ उसले परमेश्वरको सिंहासन र त्यसमा बास गर्नुहुनेको शपथ खान्छ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, किनकि तिमीहरू पुदिना सुप र जिराका दशांश दिन्छौ तर व्यवस्थाका गहन कुराहरू अर्थात् न्याय कृपा र विश्वासलाई व्यवस्था गरेका छौ। तर यी कुराहरू तिमीहरूले गर्नुपर्ने थियो र यी अरू कामहरूलाई अवहेलना नगर्नुपर्ने थियो। ए अन्धा अगुवाहरू हो, तिमीहरू जो भुसुनालाई चाल्दछौ तर ऊँटलाई चाहिँ निल्दछौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, तिमीहरू कचौराहरू र थालहरूको बाहिरपट्टि धुन्छौ, तर भित्रपट्टि तिनीहरू अन्यायपूर्ण माग र लोभले भरिएका छन्। ए अन्धा फरिसी हो, पहिले कचौरा र थालको भित्रपट्टि सफा गर, ताकि त्यसको बाहिरपट्टि पनि सफा होस्। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, किनकि तिमीहरू चुनले पोतेको चिहानहरू जस्ता छौ, जुन बाहिरपट्टि सुन्दर देखा पर्दछन् तर भित्रपट्टि चाहिँ मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका छन्। यसै गरी तिमीहरू पनि बाहिर मानिसहरूका सामुन्ने धर्मी देखा पर्दछौ, तर भित्रपट्टि तिमीहरू कपट र दुष्टताले भरिएका छौ। धिक्कार तिमी शास्त्रीहरू र फरिसीहरू, ए पाखण्डीहरू, किनकि तिमीहरू अगमवक्ताहरूका चिहानहरू बनाउँदछौ र धर्मीहरूका चिहानहरूलाई सिङ्गार्दछौ। तिमीहरू भन्छौ, यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए अगमवक्ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौ। यसकारण तिमीहरू आफैले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्ताहरूको हत्या गरे। तिमीहरूले आफ्ना पुर्खाहरूको कामलाई पनि पूरा गर्छौ। यस सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ? त्यसकारण हेर, म तिमीहरू कहाँ अगमवक्ताहरू, बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। तिनीहरूमध्ये कतिजनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्नेछौ, अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ। यसको परिणाम यस्तो हुनेछ कि पृथ्वीमा बगाइएका सबै धर्मीजनको रगत तिमीहरूमाथि आइपर्नेछ। धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र स्थान र वेदीको माझमा हत्या गर्यौ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा यसै पुस्तामाथि आइपर्नेछन्। ए यरुसलेम, ए यरुसलेम, तँ जसले अगमवक्ताहरूलाई मार्छस् र त कहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्छस्, कतिपटक मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरे, जसरी एउटा कुखुरीले आफ्ना चल्लाहरूलाई त्यसको पखेटा मुनि बटुल्छ, तर तैँले इच्छा गरिनस्। हेर, तिमीहरूका घर तिमीहरूका सामु उजाड पारिएका छन्, किनकि म तिमीहरूलाई भन्दछु, परमप्रभुको नाउँमा आउने धन्यका हुन् भनी तिमीहरूले नभनेसम्म अबदेखि तिमीहरूले मलाई देख्ने छैनौ। मत्ती अध्याय 24। यसु मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो। उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँ कहाँ आए, तर उहाँले तिनीहरूलाई जवाब दिनुभयो र भन्नुभयो, के तिमीहरूले यी सबै कुरा देख्दैनौ? साँच्चै म तिमीहरूलाई भन्दछु, एउटा ढुङ्गामाथि अर्को ढुङ्गा छोडिने छैन, सबै भत्काइनेछन्। जब उहाँ जैतुन डाँडामा बस्नुभयो, चेलाहरू उहाँ कहाँ सुटुक्कै आए र भने, हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्? तपाईँको आगमन र संसारको अन्तको चिन्ह के हुनेछ? यीशुले जवाब दिनुभयो र तिनीहरूलाई भन्नुभयो, होसियार रहो, कसैले तिमीहरूलाई नभड्काओस्, किनकि मेरो नाउँमा धेरैजना आउनेछन्, किनकि तिनीहरूले भन्नेछन्, म नै ख्रिष्ट हुँ, र धेरैलाई भड्काउनेछन्। तिमीहरूले लडाईँ र लडाईँका हल्ला सुन्नेछौ, तर तिमीहरू विचलित नहो, किनकि यी कुराहरू हुनै पर्छ, तर अझै अन्त आइसकेको हुँदैन। किनकि जातिको विरुद्धमा जाति खडा हुनेछ र राज्यको विरुद्धमा राज्य खडा हुनेछ, विभिन्न ठाउँमा अनिकाल हुनेछ र भूकम्पहरू जानेछन्, तर यी सबै कुरा प्रसव वेदनाको सुरुवात मात्र हो। तब तिनीहरूले तिमीहरूलाई सङ्कष्टको लागि सुम्पिनेछन् र तिमीहरूलाई मार्नेछन्, मेरो नामको खातिर सबै जातिद्वारा तिमीहरूलाई घृणा गरिनेछ। तब धेरैजनाले ठेस खानेछन् र एकअर्कालाई धोका दिनेछन्, एकअर्कालाई घृणा गर्नेछन्, धेरै झुटा अगमवक्ता खडा हुनेछन् र धेरैजनालाई बहकाउनेछन्, किनभने अधर्मको वृद्धि हुनेछ, धेरैजनाको प्रेम सेलाउनेछ, तर जो अन्तसम्म स्थिर रहन्छ उसले उद्धार पाउनेछ। राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ, तब अन्त आउनेछ। त्यसकारण जब तिमीहरूले दानियल अगमवक्ताले भनेका जस्तै त्यस विनाशकारी घृणित व्यक्तिलाई पवित्र स्थानमा उभिएको देख्छौ, जो यहुदियामा छन् तिनीहरू पहाडहरूतिर भागुन्, जो घरको छानामाथि छ ऊ घरबाट कुनै सामान लिन तल नझरोस्, र जो खेतमा छ ऊ आफ्नो खास्टो लिन नफर्कोस्। तर ती दिनमा हाय तिनीहरूलाई जो गर्भवती छन् र जसले शिशुहरूलाई दूध चुसाउँछन्, हिउँदमा वा सवातको दिनमा तिमीहरू भाग्न नपरोस् भनी प्रार्थना गर, किनकि त्यस बेला महासङ्कष्ट हुनेछ, जुन संसारको सुरुदेखि अहिलेसम्म कहिल्यै भएको छैन, न त कहिले फेरि हुनेछ। ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बस्ने छैन, तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन्। तब यदि कसैले तिमीहरूलाई, हेर ख्रिष्ट यहाँ छन् वा ख्रिष्ट त्यहाँ छन् भन्छ भने त्यसलाई विश्वास नगर, किनकि झुटा ख्रिष्टहरू र झुटा अगमवक्ताहरू आउनेछन् र हुन सके चुनिएकाहरूलाई समेत बहकाउनलाई ठूला ठूला चिन्हहरू र चमत्कारहरू देखाउनेछन्। हेर, मैले यी अगाडि नै तिमीहरूलाई बताएको छु। त्यसकारण यदि तिनीहरूले तिमीहरूलाई हेर, उहाँ उजाड स्थानमा हुनुहुन्छ भनेर भन्छन् भने उजाड स्थानतिर नजाओ, वा हेर उहाँ भित्री कोठाहरूमा हुनुहुन्छ भनेर भन्छन् भने त्यसलाई विश्वास नगर। किनकि जसरी बिजुली पूर्वबाट चम्कन्छ र पश्चिमसम्मै त्यसको उज्यालो पुग्दछ, मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। जहाँ सिनो छ त्यहाँ गिद्धहरू भेला हुनेछन्, तर ती दिनमा संकष्ट आए लगत्तै सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो ज्योति दिने छैन, ताराहरू आकाशबाट खस्नेछन् र स्वर्गका शक्तिहरू डगमगाउनेछन्। तब मानिसका पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ अनि पृथ्वीका सबै जातिले विलाप गर्नेछन्। तिनीहरूले मानिसका पुत्रलाई आकाशको बादलमा शक्ति र ठूलो महिमा साथ आउँदै गरेको देख्नेछन्। उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजका साथ पठाउनुहुनेछ अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन्। अञ्जिरको बोटबाट पाठ सिक, जब त्यसका हाँगाहरू कलिला हुन्छन् र पातहरू पलाउँछन् तब ग्रीष्म ऋतु आउँदैछ भनेर तिमीहरूले थाहा पाउँछौ। त्यसरी नै जब तिमीहरूले पनि यी सबै कुरा देख्छौ, उहाँ नजिकै अर्थात् ढोकाकै छेउमा हुनुहुन्छ भने तिमीहरूले जान्नुपर्छ। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जाने छैन। स्वर्ग र पृथ्वी बितेर जानेछ तर मेरा वचन बितेर जाने छैनन्। तर त्यस दिन र घडीको विषयमा कसैलाई पनि थाहा छैन, न त स्वर्गका स्वर्गदूतहरूलाई न पुत्रलाई, तर पितालाई मात्र थाहा छ। मानिसका पुत्रको आगमन पनि नोआका दिनमा जस्तै हुनेछ, किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अघि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै विवाह गर्दै र विवाह गराउँदै थिए, अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन। मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ। तब खेतमा दुईजना हुनेछन्, एकजना लगिनेछ र अर्को त्यहीँ छोडिनेछ। दुईजना स्त्री जाँतो पिधिरहेका हुनेछन्, एउटी लगिनेछ र अर्की त्यहीँ छोडिनेछ। त्यसकारण तिमीहरू जागार हो, किनकि तिमीहरूका प्रभु कुन दिन आउनुहुनेछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन। तर यो जान कि रातको कुन समयमा चोर आउँदैछ भन्ने कुरा घरको धनीलाई थाहा भएको भए ऊ जागा बस्ने थियो र चोरलाई उसको घर फर्न दिने थिएन। त्यसकारण तिमीहरू पनि तयार हुनुपर्छ, किनकि मानिसका पुत्र तिमीहरूले आशा नगरेको बेलामा आउनुहुनेछ। त्यसैले विश्वासयोग्य र बुद्धिमान नोकर को हो जसलाई उसको मालिकले आफ्नो घरका मानिसहरूलाई तिनीहरूका खाना ठिक समयमा तिनीहरूलाई दिनलाई नियुक्त गरेको छ? त्यो नोकर धन्य हो जसलाई उसको मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछ। साँच्चै म तिमीहरूलाई भन्दछु कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ। तर यदि दुष्ट नोकरले त्यसको मनमा मेरो मालिक ढिला हुनुभएको छ भनी भन्दछ अनि उसले आफ्ना सहकर्मी नोकरहरूलाई पिट्न थाल्छ र मतवालाहरूसँग खान्छ र पिउँछ भने त्यस नोकरले आशा नगरेको दिनमा र त्यसलाई थाहा नभएको घडीमा त्यस नोकरको मालिक आउनेछ। त्यसको मालिकले त्यसलाई दुई टुक्रा पारी काट्नेछ र त्यसको दशा ती पाखण्डीहरूको जस्तै हुनेछ जहाँ रुवाबासी र दाराकिटाई हुनेछ। मत्ती अध्याय 25। तब स्वर्गको राज्य ती दश कन्या जस्तै हुनेछ जसले आआफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए। तिनीहरूमध्ये पाँचजना निर्बुद्धि र पाँचजना बुद्धिमती थिए, किनकि जब ती निर्बुद्धि कन्याहरूले आफ्ना बत्तीहरू लिए तिनीहरूले आफूसँग कति पनि तेल लगेनन्, तर बुद्धिमती कन्याहरू प्रत्येकले बत्तीहरूसँगै आआफ्ना तेलका भाँडाहरू पनि लगे। दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्द्रामा परे र सुते, तर मध्यरातमा एउटा आवाज आयो, हेर दुलहा, बाहिर जाऊ अनि उनलाई भेट। त्यसपछि ती सबै कन्या उठे र आफ्ना बत्तीहरूलाई ठिक्क पारे। निर्बुद्धि कन्याहरूले बुद्धिमतीहरूलाई भने, हामीलाई तिमीहरूका केही तेल देऊ किनभने हाम्रा बत्तीहरू निभ्न लागेका छन्। तर बुद्धिमती कन्याहरूले जवाब दिए र भने, तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले तेल बेच्नेहरू कहाँ जाओ र आफ्नो लागि तेल किन। जब तिनीहरू तेल किन्न बाहिर गए, दुलहा आइपुगे अनि जतिजना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए अनि ढोका बन्द गरियो। केही समयपछि अरू कन्याहरू पनि आएर भने, प्रभु प्रभु, हाम्रो लागि खोलिदिनुहोस्। तर उनले जवाब दिएर भने, साँच्चै म तिमीहरूलाई भन्दछु, म तिमीहरूलाई चिन्दिन। त्यसकारण जागार हो, किनकि त्यो दिन वा घडी तिमीहरूलाई थाहा छैन। किनकि यो परदेश जानै लागेको मानिस जस्तै हो। उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए। उनले तिनीहरूमध्ये एकजनालाई पाँच सिक्का दिए, अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई उनले एक सिक्का दिए। प्रत्येकले आफ्नो क्षमता अनुसार ती रकमहरू लिए अनि त्यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो। पाँच सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो र त्यसबाट अर्को पाँच सिक्का कमायो। त्यसै गरी जसले दुई सिक्का पाएको थियो उसले पनि त्यसबाट अर्का दुई सिक्का कमायो। तर एउटा मात्र सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो। अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए। पाँच सिक्का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्का ल्यायो। उसले भन्यो, मालिक, तपाईँले मलाई पाँचवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अर्का पाँचवटा सिक्का कमाएको छु। उसको मालिकले उसलाई भने, स्याबास, असल र विश्वासयोग्य नोकर, तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ। म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु। तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल हो। दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, मालिक, तपाईँले मलाई दुईवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस् मैले अर्का दुईवटा सिक्का कमाएको छु। उसको मालिकले उसलाई भने, स्याबास, असल र विश्वासयोग्य नोकर, तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ। म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु। तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल हो। त्यसपछि एउटा सिक्का पाएको नोकर आयो र भन्यो, मलाई थाहा छ कि तपाईँ कडा स्वभावको मानिस हुनुहुन्छ। तपाईँले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ। मलाई डर थियो, त्यसकारण म गएँ र तपाईँको सिक्कालाई जमिन मुनि लुकाइराखे। हेर्नुहोस्, जे तपाईँको हो त्यसलाई लिनुहोस्। तर उसको मालिकले जवाफ दिए र भने, ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो। त्यसकारण तैँले मेरो पैसा साहुकार दिनुपर्ने थियो र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ। त्यसकारण त्योसँग भएको एक सिक्का लियो र जुन नोकरसँग दस सिक्का छ त्यसलाई देऊ, किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ, अर्थात् अझ प्रशस्त गरिदिइनेछ। तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसिनेछ। त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेऊ, जहाँ रुवाबासी र दाराकिटाई हुनेछ। जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन्। उनको सामुन्ने सारा जाति भेला गराइनेछन् र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्याउँछ, त्यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्याउनेछन्। उनले भेडाहरूलाई आफ्नो दायाँ हातपट्टि र बाख्राहरूलाई आफ्नो बायाँपट्टि राख्नेछन्। त्यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्नेछन्, आओ तिमीहरू जो मेरा पिताद्वारा आशिषित भएका छौ, संसारको सृष्टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्यलाई अधिकार गर, किनकि म भोकाएको थिएँ अनि तिमीहरूले मलाई खान दियो, म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियो, म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियो, म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियो, म बिरामी थिएँ र तिमीहरूले मेरो वास्ता गर्यो, म झ्यालखानामा थिएँ र तिमीहरू म कहाँ आयो। त्यसपछि धर्मी जनहरूले जवाब दिई भन्नेछन्, प्रभु, हामीले कहिले तपाईँलाई भकाउनु भएको देख्यौं र तपाईँलाई खुवायौं, वा तिर्खाउनु भएको देख्यौं र तपाईँलाई पिउन दियौं, र हामीले कहिले तपाईँलाई परदेशी भएको देख्यौं र तपाईँलाई भित्र ल्यायौं, र हामीले तपाईँलाई बिरामी वा झ्यालखानामा कहिले देख्यौं र हामी तपाईँ कहाँ आयौं। र राजाले जवाब दिनेछन् र तिनीहरूलाई भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्दा सानोलाई जे जति गर्यो त्यो मेरो निम्ति नै गर्यो। त्यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्नेछन्, हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो, किनभने म भोकाएको थिएँ तर तिमीहरूले मलाई खान दिएनौ, म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई पिउन दिएनौ, म परदेशी थिएँ तर तिमीहरूले मलाई भित्र लगेनौ, नाङ्गो थिएँ तर तिमीहरूले मलाई पहिराएनौ, बिरामी थिएँ र झ्यालकानामा थिए तर तिमीहरूले मेरो वास्ता गरेनौ। त्यसपछि तिनीहरूले पनि जवाफ दिनेछन् र भन्नेछन्, प्रभु, हामीले तपाईँलाई भोकाउनु भएको वा तिर्खाउनु भएको वा परदेशी वा नाङ्गो वा बिरामी हुनुभएको वा झ्यालखानामा कहिले देख्यौं र हामीले तपाईँको सेवा गरेनौ। अनि उनले तिनीहरूलाई जवाफ दिनेछन् र भन्नेछन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यिनीहरूमध्ये सानोभन्दा सानोलाई तिमीहरूले जे गरेनौ त्यो तिमीहरूले मेरो निम्ति गरेनौ। यिनीहरू अनन्तको दण्डमा जानेछन् तर धर्मीहरू चाहिँ अनन्त जीवनमा प्रवेश गर्नेछन्। मत्ती अध्याय 26। यीशुले यी सबै वचन भनिसक्नु भएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, तिमीहरूलाई थाहा छ कि दुई दिनपछि निस्तार चाँड आउँदैछ र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ। त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजाहारीको दरबारमा मुख्य पुजाहारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए। तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्त्र गरे, किनकि तिनीहरूले यसरी भनिरहेका थिए, चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्चियोस्। अनि जब येशू बेथानियामा सिमोन भन्ने एकजना कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिंह मर्मरको एउटा सिसी बोकेकी एउटी स्त्री उहाँ कहाँ आई र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिए। तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, यसरी नोक्सानी गर्नुको कारण के हो? यसलाई ठूलो रकममा बेच्न सकिन्थ्यो र गरीबलाई दिन सकिन्थ्यो। तर येशूले यो जानेर तिनीहरूलाई भन्नुभयो, तिमीहरूले यी स्त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन्। गरीबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहने छैन। किनकि जब यी स्त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन्, साँच्चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसुकै ठाउँमा प्रचार गरिँदा यी स्त्रीले जे गरेकी छन् तिनको सम्झनामा यो चर्चा गरिनेछ। त्यसपछि बाह्रजना मध्येको एक, जसको नाउँ यहुदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरू कहाँ गयो र भन्यो, उहाँलाई तपाईँहरू कहाँ पक्राइदिनलाई तपाईँहरूले मलाई के दिन तयार हुनुहुन्छ? तिनीहरूले उसको निम्ति 30 चाँदीका सिक्का छुट्याइदिए। त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्यो। अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशू कहाँ आएर भने, हामीले तपाईँको निम्ति निस्तार चाडको भोज कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ? उहाँले भन्नुभयो, सहरमा एकजना व्यक्ति कहाँ जाओ र उसलाई भन, गुरुले भन्नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ, म तिम्रो घरमा चेलाहरूसँगै निस्तार चाड मनाउन चाहन्छु। येशूले जस्तो निर्देशन दिनुभएको थियो चेलाहरूले त्यस्तै गरे र उनीहरूले निस्तार चाडको निम्ति तयारी गरे। जब साँझ पर्यो, उहाँ आफ्ना 12 चेलासँग भोज खानलाई बस्नुभयो। जब उहाँ र चेलाहरू खाइरहनु भएको थियो, उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमध्ये एकजनाले मलाई धोका दिनेछ। उनीहरू सबै अति दुखित भए र हरेकले उहाँलाई यसरी सोध्न थाले, प्रभु, म त निश्चय नै होइन होला। उहाँले जवाब दिनुभयो, जसले मसँगै यस कचौरामा हात डुबाउँछ उसले नै मलाई धोका दिनेछ। मानिसका पुत्र त्यही अनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ। तर धिक्कार त्यस व्यक्तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ। त्यो व्यक्ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो। यहुदा, जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, रब्बी, के त्यो म हुँ? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले त्यो भनेका छौ। उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्नुभयो। उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लेओ, खाओ, यो मेरो शरीर हो। उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्नुभयो, तिमीहरू सबैले यसलाई पियो, किनकि यो करारमा भएको मेरो रगत हो, जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ। तर म तिमीहरूलाई भन्दछु, म यस बोर्डको फलबाट अब फेरि पिउने छैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन। उहाँहरू सबैले भजन गाइसक्नु भएपछि उहाँहरू जैतुन डाँडातर्फ लाग्नुभयो। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन्, तर म उठाइएपछि म तिमीहरूभन्दा अघि गालिलमा जानेछु। तर पत्रुसले उहाँलाई भने, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिले पछि हट्ने छैन। येशूले उनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आज राति भाले बाँच्नुभन्दा अघि तिमीले मलाई 3 इन्कार गर्नेछौ। पत्रुसले उहाँलाई भने, म तपाईँसँगै मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अनि अरू सबै चेलाले पनि त्यसै भने। त्यसपछि येशू उनीहरूसँगै गेत्समनी भन्ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्नुभयो, म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरू चाहिँ यहीँ बस। उहाँले पत्रुस र जब्दियाका 2 छोरालाई आफूसँग लिएर जानुभयो र शोकित र व्याकुल हुन थाल्नुभयो। त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ, यहीँ बस र मसँगै जागा रहौ। उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्टो पर्नुभयो र प्रार्थना गर्नुभयो। उहाँले भन्नुभयो, हे मेरा पिता, सम्भव भए यो कचौरा मबाट हटिजाओस्, तर मैले इच्छा गरे जस्तो होइन, तपाईँको इच्छा जस्तो होस्। उहाँ चेलाहरू कहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो, के तिमीहरू मसँग 1 लागि पनि जागा रहन सकेनौ? जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर, आत्मा त तयार छ तर शरीर भने कमजोर छ। उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो र भन्नुभयो, हे मेरा पिता, यदि मैले नपिकन यो हुँदैन भने तपाईँकै इच्छा पूरा होस्। उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो। उहाँले तेस्रोपल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोऱ्याउनुभयो। त्यसपछि येशु चेलाहरू कहाँ आउनुभयो र तिनीहरूलाई भन्नुभयो, के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ र मानिसका पुत्रलाई पापीहरूको हातमा धोका साथ सुम्पिँदैछ। उठ, अब हामी जाउँ। हेर, मलाई धोका दिने चाहिँ नजिकै छ। जब उहाँ बोलिरहनु भएको थियो, बाह्रमध्ये एकजना अर्थात् यहुदा आए। मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठूलो भीड उसँगै आयो। तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए। अब जुन व्यक्तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी संकेत दिएको थियो, जसलाई म चुम्बन गर्छु उनी नै हुन्, उनलाई नै पक्रनु। तुरुन्तै ऊ येशु कहाँ आयो र भन्यो, रब्बी अभिवादन, अनि उसले उहाँलाई चुम्बन गर्यो। येशूले उसलाई भन्नुभयो, मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल। त्यसपछि तिनीहरू आए र येशूमाथि हात राखे र उहाँलाई पक्रे। हेर, येशूसँग भएकाहरूमध्ये एकजनाले आफ्नो हात उठायो, आफ्नो तरवार थुत्यो र मुख्य पूजाहारीको एउटा नोकरमाथि प्रहार गर्यो अनि उसको कान काटिदियो। त्यसपछि येशूले उसलाई भन्नुभयो, आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्ट पारिनेछन्। के तिमीहरू विचार गर्दछौ कि मैले मेरा पितालाई पुकार्न सक्दिन र के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका 12 पल्टन पठाइदिनुहुन्न र? तर यस्तो हुनुपर्छ भनी धर्मशास्त्रले भनेको कसरी पूरा हुने थियो त? त्यति बेला येशूले भीडलाई भन्नुभयो, के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैं मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसे अनि तिमीहरूले मलाई पक्रेनौ, तर यी सबै कुरा भए ताकि अगमवक्ताहरूले लेखेका कुरा पूरा हुन सकुन्। त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे। जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पूजाहारी कैयाफा कहाँ लगे, जहाँ शास्त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए। तर पत्रुसले प्रधान पूजाहारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे। उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे। अब मुख्य पूजाहारीहरू र सम्पूर्ण परिषदले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए। थुप्रै झुटा गवाह अघि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन्। तर पछि दुईजना अघि आए र भने, यो मानिसले यसो भन्यो, मैले परमेश्वरको मन्दिरलाई भत्काएर यसलाई 3 दिनमा पुनर्निर्माण गर्न सक्छु। प्रधान पूजाहारी उभिएर उहाँलाई भने, के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो? तर येशू चुप रहनुभयो। प्रधान पूजाहारीले उहाँलाई भने, जीवित परमेश्वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताओ कि के तिमी ख्रिष्ट अर्थात् परमेश्वरका पुत्र हो? येशूले तिनलाई जवाब दिनुभयो, त्यो तपाईँ आफैले नै भन्नुभएको छ, तर म तपाईँलाई भन्दछु कि अबदेखि उसो तपाईँले मानिसका पुत्रलाई सर्वशक्तिमानको दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्नुहुनेछ। त्यसपछि प्रधान पूजाहारीले आफ्ना लुगा च्यातेर भने, यसले ईश्वर निन्दा गरेको छ, अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्यो? हेर्नुहोस्, अब तपाईँहरूले यिनको ईश्वर निन्दा सुन्नुभएको छ, तपाईँहरू के विचार गर्नुहुन्छ? उनीहरूले जवाब दिएर भने, यो मारिनको लागि योग्य छ। त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे र तिनीहरूको हातले उहाँलाई हिर्काए र भने, हे ख्रिष्ट, अब हामीलाई अगमबाडी गरी भन्, तँलाई हिर्काउने को हो? अब पत्रुस चाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनी कहाँ आई र भने, तिमी पनि यी गालिलका यसोसँग थियौ होइन र? तर उनले तिनीहरू सबैका अघि यसो भन्दै यस कुरालाई इन्कार गरे, तिमीले के को बारेमा कुरा गरिरहेका छौ? मलाई त्यो थाहा छैन। जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखे र त्यहाँ भएकाहरूलाई भनी, यो व्यक्ति पनि नासरतको येशूसँग थियो। अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, म यी मानिसलाई चिन्दिन। त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, निश्चय नै तिमी पनि तिनीहरूमध्येकै एक हो, किनकि तिम्रो बोलीले नै यो संकेत गर्दछ। त्यसपछि उनले सराप्न र शपथ खान लागे, म यी मानिसलाई चिन्दिन, अनि तुरुन्तै भाले बास्यो। अनि येशूले भन्नुभएको वचनलाई पत्रुसले सम्झे, भाले बास्नुभन्दा अघि तिमीले मलाई 3 पल्ट इन्कार गर्नेछौ। त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए।
मत्ती अध्याय 27। अब जब बिहान भयो, सबै मुख्य पुजारीहरू र मानिसका एल्डरहरूले येशूलाई मार्न उहाँको विरुद्ध षड्यन्त्र रचे। तिनीहरूले उहाँलाई बाँधेर त्यहाँबाट लगे र हाकिम पिलातस कहाँ सुम्पिदिए। त्यसपछि जब उहाँलाई धोका दिने यहुदाले येशूलाई दण्डाज्ञा भएको देख्यो, त्यसलाई पछुतो लाग्यो र मुख्य पुजारीहरू र एल्डरहरूलाई ती चाँदीका 30 सिक्का पर्काइदियो र भन्यो, मैले निर्दोष मानिसलाई धोका दिएर पाप गरेको छु। तर तिनीहरूले भने, हामीलाई त्यसको के सरोकार, तिमी आफै जान। अनि त्यसले ती चाँदीका सिक्काहरू मन्दिरमा फ्याँकेर त्यहाँबाट बाहिर गयो र झुन्डिएर मर्यो।
ती मुख्य पूजाहारीहरूले चाँदीका सिक्काहरू लिए र भने, यसलाई ढुकुटीमा राख्न न्यायसङ्गत हुँदैन किनकि यो रगतको मोल हो। तिनीहरूले आपसमा यसबारे छलफल गरे र त्यस पैसाले परदेशीहरूलाई दफन गर्न कुमालेको जमिन किने। यही कारण त्यस जमिनलाई आजको दिनसम्म पनि रगतको जमिन भनिन्छ। यसरी यर्मिया अगमवक्ताले भनेका वचन पूरा भयो। इसरायलका मानिसहरूले उहाँको निम्ति तोकेको मूल्य अर्थात् चाँदीका 30 सिक्का तिनीहरूले लिए र परमप्रभुले मलाई निर्देशन दिनुभए अनुसार तिनीहरूले कुमालेको जमिनको निम्ति त्यो दिए। अब यसु ती हाकिमको अगाडि उभिनुभयो र हाकिमले उहाँलाई सोधे, के तिमी यहुदीहरूका राजा हौ? यसुले तिनलाई जवाब दिनुभयो, तपाईँले नै त्यसो भन्नुहुन्छ। तर जब मुख्य पुजारीहरू र एल्डरहरूद्वारा उहाँलाई दोष लगाइयो, उहाँले केही जवाफ दिनुभएन। अनि पिलातसले उहाँलाई भने, के तिम्रो विरुद्धमा लगाइएका सबै अभियोग तिमीले सुनेनौ? तर उहाँले एउटै पनि जवाफ दिनुभएन। त्यसकारण ती हाकिम बडो आश्चर्यचकित भए। अब चाडको दिनमा भीडद्वारा चुनिएको एकजना कैदीलाई छोडिदिने हाकिमको प्रथा थियो। त्यस समयमा तिनीहरूसँग बारब्बा नाम गरेको एउटा कुख्यात कैदी थियो। त्यसैले जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ, बारब्बा कि येशु जसलाई ख्रिष्ट भनिन्छ? किनकि उनलाई थाहा थियो कि तिनीहरूले उहाँलाई तिनी कहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए। जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्नीले उनलाई सन्देश पठाइन् र भनिन्, ती निर्दोष मानिसलाई केही नगर्नुहोस् किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु। तब मुख्य पूजाहारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भीडलाई राजी गराए। ती हाकिमले तिनीहरूलाई सोधे, यी दुई मध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ? तिनीहरूले भने, बारब्बा। पिलातसले तिनीहरूलाई भने, ख्रिष्ट भनिने येशूलाई चाहिँ म के गरूं? तिनीहरू सबैले जवाफ दिए, त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस्। र उनले भने, किन? उनले के अपराध गरेका छन्? तर तिनीहरू झन्चर्को स्वरले यसो भनिकराए, त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस्। जब पिलातसले आफूले केही गर्न नसक्ने देखे, बरु खैलाबैला मचिन लागेको थाहा पाएर उनले पानी लिई, भीडको सामु आफ्ना हात धोए र भने, यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु, तिमीहरू आफै जान। सबै मानिसले भने, उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस्। अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए। अनि ती हाकिमका सेनाहरूले येशूलाई महलमा लगे र सेनाहरूको सारा पल्टनलाई भेला गराए। तिनीहरूले उहाँको वस्त्र खोलिदिए र उनलाई लाल वस्त्र लगाइदिए। तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए र उहाँको दाहिनी हातमा एउटा लौरो राखिदिए। तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, यहुदीहरूका राजालाई प्रणाम। तिनीहरूले उहाँलाई थुके र तिनीहरूले लौरो लिए र उहाँको शिरमा हिर्काए। तिनीहरूले उहाँको गिल्ला गरिसकेपछि तिनीहरूले उहाँलाई पहिराइदिएको वस्त्र खोलिदिए र उहाँको आफ्नै लुगा लगाइदिए र उहाँलाई क्रुसमा झुन्ड्याउन त्यहाँबाट लगे। जब तिनीहरू बाहिर आए, तिनीहरूले सिमोन नाउँ गरेको कुरेनीको एकजना मानिसलाई भेट्टाए, जसलाई उनीहरूसँग जान तिनीहरूले कर गरे ताकि उसले उहाँको क्रुस बोकोस्। तिनीहरू गलगत्था भन्ने ठाउँमा आइपुगे, जसको अर्थ खोपडीको स्थान हो। तिनीहरूले उहाँलाई पित्त मिसिएको दाखमध्ये पिउन दिए, तर जब उहाँले त्यो चाख्नुभयो, उहाँले त्यो पिउनु भएन। जब उनीहरूले उहाँलाई क्रुसमा टाँगे, तिनीहरूले चिट्ठा हाले र उहाँका वस्त्रहरूलाई भाग लगाए। अनि तिनीहरू बसे र उहाँलाई हेरे। उहाँको शिरमाथि यसो भनिएको अभियोग लेखिएको थियो, यिनी येशू हुन्, यहुदीहरूका राजा। दुईजना डाँकु उहाँसँगै क्रुसमा टाँगिएका थिए, एउटा उहाँको दायाँपट्टि र अर्को उहाँको बायाँपट्टि। जो त्यो बाटो भएर जान्थे, तिनीहरूले यसो भन्दै टाउको हल्लाएर उहाँको गिल्ला गर्थे, तिमी जसले मन्दिरलाई भत्काएर 3 दिनमा बनाउन गइरहेका थियौ, आफैलाई बचाऊ। यदि तिमी परमेश्वरका पुत्र हो भने क्रुसबाट तल ओर्ल। यसरी नै मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरू र एल्डरहरू सँगसँगै उहाँको गिल्ला गरे र भने, उसले अरूहरूलाई बचायो तर आफैलाई भने बचाउन सक्दैन। ऊ इसरायलको राजा हो, ऊ क्रुसबाट तल आओस् अनि त्यसपछि हामी उसमाथि विश्वास गर्नेछौ। उसले परमेश्वरमा विश्वास गर्छ र परमेश्वरले चाहनुहुन्छ भने उहाँले नै उसलाई बचाउन्, किनकि उसले यस्तो भनेको थियो, म परमेश्वरका पुत्र हुँ। र उहाँसँगै क्रुसमा टाँगिएका डाँकुहरूले पनि उस्तै तरिकाले उहाँको गिल्ला गरे। अब मध्याह्नदेखि दिउँसो 3 बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। 3 बजे येशू ठूलो स्वरले कराउनुभयो र भन्नुभयो, इलोई इलोई लामा सबखतनी, जसको अर्थ हो, मेरा परमेश्वर तपाईँले मलाई किन त्याग्नु भएको छ? जब त्यहाँ उभिरहेकाहरूमध्ये केहीले यो सुने, तिनीहरूले भने, यसले एलियालाई बोलाउँदैछ। झट्टै तिनीहरूमध्ये एकजना दौडेर गयो र एउटा स्पन्ज लियो, त्यसलाई अमिलो दागमध्येले भर्यो, त्यसलाई निगालोमा राखी उहाँलाई पिउन दियो। अरूहरूले चाहिँ भने, उसलाई एक्लै छोडिदेऊ, उसलाई बचाउन एलिया आउँछन् कि आउँदैनन् हामीलाई हेर्न देऊ। त्यसपछि येशू फेरि ठूलो स्वरले कराउनुभयो र आफ्नो प्राण त्याग्नुभयो। हेर, मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्म दुई भाग भएर च्यातियो र पृथ्वी हल्लियो र चट्टानहरू टुक्रिए, चिहानहरू उघारिए र धेरै पवित्र जनहरूका मृत शरीरहरू उठाइए जो निन्द्रामा परेका थिए। उहाँको पुनरुत्थानपछि तिनीहरू चिहानबाट बाहिर निस्के, पवित्र सहरमा प्रवेश गरे र धेरैका माझमा देखा परे। अब जब कप्तान र येशूलाई हेरिरहेकाहरूले भूकम्प गएको र त्यहाँ भएका घटनाहरू देखे, तिनीहरू धेरै भयभीत भए र भने, साँच्चै यिनी त परमेश्वरका पुत्र रहेछन्। गालिलबाट येशूको हेरचाह गर्न उहाँलाई पछ्याइरहेका धेरै महिलाहरूले टाढाबाट त्यो हेरिरहेका थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी, याकुब र योसेफकी आमा मरियम र जब्द्याका छोराहरूकी आमा थिए। जब साँझ पर्यो, अरिमाथियाबाट एकजना धनी मानिस आए जसको नाम योसेफ थियो, जो येशूका चेला थिए। तिनी पिलातस कहाँ गए र तिनले येशूको शरीर मागे, अनि पिलातसले सो तिनलाई दियोस् भनेर आदेश दिए। योसेफले शरीर लिए र त्यसलाई सफा मलमलको कपडामा बेरे र उनले आफैले चट्टान खोपेर बनाएका नयाँ चिहानमा राखे, अनि उनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुडाइदिएर तिनी त्यहाँबाट गए। मरियम मग्दलिनी र अर्की मरियम पनि त्यही चिहानको अर्कोपट्टि बसिरहेका थिए। अर्को दिन, जुन तयारीको दिनको भोलिपल्ट थियो, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातससँग भेला भएका थिए। तिनीहरूले भने, हजुर, हामीलाई सम्झना छ कि त्यो ठगा जिउँदो हुँदा त्यसले भनेको थियो, तीन दिनपछि म फेरि उठ्नेछु, त्यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्र त त्यसका चेलाहरू आउलान् र उनलाई चोरेर लगेर मानिसहरूलाई भन्लान्, उहाँ मृतकहरूबाट जीवित हुनुभएको छ, अनि यो अन्तिम धोका पहिलेको भन्दा झन नराम्रो हुनेछ। पिलातसले तिनीहरूलाई भने, एकजना पहरेदार ल्याऊ, जाओ र त्यसलाई तिमीहरूले सकेसम्म सुरक्षित राख। त्यसैले तिनीहरू गए र ढुङ्गामा मोहर लगाए र पहरेदारहरू खटाएर चिहानलाई सुरक्षित राखे। मत्ती अध्याय 28। अब सवादको समय सकिने लाग्दा हप्ताको पहिलो दिनको झिसमिसेमा मरियम मग्दलिनी र मरियम नाउँ गरेकी अर्की स्त्री चिहान हेर्न आए। हेर, त्यहाँ विशाल भूकम्प गयो, किनकि परमप्रभुका एक स्वर्गदूत स्वर्गबाट तल ओर्ले अनि ढुङ्गा हटाए र त्यसमाथि बसे। तिनको रूप बिजुली जस्तो थियो र पहिरन हिउँ जस्तै सेतो थियो। पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरू जस्तै भए। स्वर्गदूतले ती स्त्रीहरूलाई सम्बोधन गरे र भने, भयभीत नहो, किनकि मलाई थाहा छ कि तिमीहरूले क्रुसमा टाँगिनुभएका येशूलाई खोज्दैछौ। उहाँ यहाँ हुनुहुन्न, तर जस्तो उहाँले भन्नुभएको थियो, उहाँ जीवित भई उठ्नुभएको छ। आएर प्रभुलाई राखिएको ठाउँ हेर, झट्टै जाओ र उहाँका चेलाहरूलाई भन, उहाँ मृतकहरूबाट जीवित भई उठ्नुभएको छ। हेर, उहाँ तिमीहरूभन्दा अघि गालिलमा जाँदै हुनुहुन्छ, त्यही नै तिमीहरूले उहाँलाई देख्नेछौ। हेर, मैले तिमीहरूलाई बताइदिएको छु। ती स्त्रीहरू तुरुन्तै डर र आनन्दका साथ चिहानबाट निस्के अनि उहाँका चेलाहरूलाई यो बताउनको निम्ति दौडे। हेर, येशूले तिनीहरूलाई भेट्नुभयो र भन्नुभयो, सबैलाई अभिवादन छ। ती स्त्रीहरू आए, उहाँका पाउँ पक्रे र उहाँलाई दण्डवत गरे। त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, नडराओ, जाओ, मेरा भाइहरूलाई गालिलमा जानु भनेर भनिदेऊ, त्यहाँ तिनीहरूले मलाई भेट्नेछन्। जब ती स्त्रीहरू जाँदै थिए, हेर, केही पहरेदारहरू सहरमा गए र मुख्य पूजाहारीहरूलाई त्यहाँ भएका सबै घटना बताइदिए। जब पूजाहारीहरूले एल्डरहरूलाई भेटे र ती सबै घटनाको बारेमा तिनीहरूसँग छलफल गरे, तिनीहरूले सिपाहीहरूलाई धेरै पैसा दिए र तिनीहरूलाई भने, तिमीहरूले अरूहरूलाई यस्तो भन, हामी सुतिरहेका बेला येशूका चेलाहरू आए र उनको मृत शरीरलाई चोरेर लगे। यदि यो खबर हाकिम कहाँ पुग्यो भने, हामी उहाँलाई राजी गराउनेछौँ र तिमीहरूलाई कुनै समस्यामा पर्न दिने छैनौ। अनि ती सिपाहीहरूले पैसा लिए र उनीहरूलाई जस्तो निर्देशन दिइएको थियो त्यस्तै गरे। यही खबर यहुदीहरूका माझमा सर्वत्र फैलियो र आजको दिनसम्म पनि यही कायम छ। तर एघारजना चेला गालिलको त्यस डाँडामा गए जहाँ येशूले जानु भनी तिनीहरूलाई निर्देशन दिनुभएको थियो। अब उनीहरूले उहाँलाई देखे, उनीहरूले उहाँलाई दण्डवत गरे, तर कतिले चाहिँ शङ्का गरे। येशू उनीहरू कहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्नुभयो, स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ, यसकारण जाओ र सबै देशका जातिलाई चेला बनाओ, पिता पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, र हेर, यस संसारको अन्तसम्म पनि म सधैँ तिमीहरूको साथमा छु।